देखिए भाई किताब पर وصح بيع الوصي عبدا من التركة بغيبة الغرماء أن يجوز للوصي أن يبيع لقضاء الدين عبدا من التركة بغيبة الغرماء وضمن وصي باع ما أوصي ببيعه وتصدق ثمنه فاستحق بعد هلك ثمنه معه ورجع في التركة وصح بيع الوصي عبدا من التركة بغيبة الغرماء. صورت مسئلہ یہ کہ مرنے والے پر قرضے بھی تھے بھائی, دیون تھے, اور جو وصی اس نے مقرر کیا, وصی نے بعد میں ایک غلام کو بیچ دیا, غلام کو بیچا دیون کو ادا کرنے کے لیے, اور قرض خواہوں کی غیر موجودگی میں, تو کیا یہ اس کا بیچنا صحیح ہے؟ وہ وصی بیچ سکتا ہے اس طرح قرض خواہوں کی غیر موجودگی میں, کیونکہ ان کا حق وابستہ ہے ترکے کے ساتھ, انہوں نے اپنا دین وصول کرنا ہے بھائی. تو کہتے ہیں ہاں بھائی, وصی جو ہے وہ میت کے قائم مقام ہے, یعنی یوں کہ موسی کے قائم مقام ہے, اور جیسے موسی کے لیے جائز تھا قرض خواہوں کی غیر موجودگی میں اپنے غلام کو بیچ کر قرضے وغیرہ ادا کرے, تو اسی طرح وصی کو بھی اختیار ہے وہ قرض خواہوں کی غیر موجودگی میں غلام کو, غلام وغیرہ یا کوئی چیز بیچ کر قرضے ادا کر سکتا ہے. تو یہ قرض خواہ یہ اعتراض نہیں کر سکتے کہ ہمارے سامنے بیچنا تھا, پتہ نہیں تم نے کس قیمت پر بیچا ہے, کس طرح بیچا ہے, ہمارا حق وابستہ تھا. نہیں بھائی, قرض خواہ اعتراض نہیں کر سکتے, الا یہ کہ اس نے کوئی زیادہ ہی جان بوجھ کر کوئی نقصان پہنچانے کی نیت سے مہنگا غلام بہت ہی سستے داموں فروخت کر دیا ہے, جس میں واضح جو ہے نقصان ہے, تو پھر اس صورت میں وہ اعتراض کر سکتے ہیں, لیکن عام حالت میں نہیں کر سکتے بھائی. تو کہتے ہیں وصح بیع الوصی عبدا من الترکة بغیبة الغرماء, اور صحیح ہے وصی کا بیچنا کسی غلام کو ترکے میں سے, بغیبة الغرماء قرض خواہوں کی غیر موجودگی میں, اَن يَجُوزُ لِلْوَصِيِّ اَن يَبِيعَ لِقَضَاءِ الدَّيْنِ عبدا من الترکة بغیبة الغرماء, یعنی جائز ہے وصی کے لیے کہ وہ بیچ دے قرضے کو ادا کرنے کے لیے غلام کو ترکے میں سے, بغیبۃ الغرماء قرض خواہوں کی غیر موجودگی میں, وضمن وصی باع ما اوصی ببیعہ وتصدق ثمنہ فاستحق بعد هلك ثمنہ معه ورجع فی الترکہ. اچھا, یہاں ترکہ کا لفظ آیا, ویسے ایک بات ذہن میں آئی آپ کو بتلا دوں, یاد رکھیے اس کو ترکہ پڑھنا بھی صحیح اور طریقتن پڑھنا بھی صحیح, یعنی را کو ساکن پڑھنا بھی صحیح اور را پر کسرہ بھی صحیح, بلکہ را پر کسرہ پڑھنا افصح ہے, اعلی لغت ہے بھائی, اعلی لغت ہے کہ آپ اس کو اطریقتی پڑھیں, جیسے کہ عبارت میں ورجع فی طریقتی, اس طرح پڑھیں تو زیادہ بہتر ہے. تو بہرحال جائز دونوں ہیں, دونوں لغتیں ہیں بھائی. تو ترکہ ذرا را ساکن ہے, پڑھنے میں آسانی ہے, اس لیے میں تو اسی طرح پڑھ لیتا ہوں. تو ورجع فی ترکتی. اچھا, صورت مسئلہ یہ کہ موسی نے وصیت کی تھی وصی کو, کوئی وصی مقرر کیا تھا اور اس کو وصیت کی تھی کہ میرے مرنے کے بعد اس غلام کو بیچ دینا, اور جتنے پیسے وصول ہوں, جتنے اس کے سمن وصول ہوں, وہ سارے صدقہ کر دینا, اور وہ غلام سلس میں سے نکل سکتا ہے. چنانچہ بعد میں موسی کے مرنے کے بعد وصی نے اس غلام کو بیچا, اور غلام کو بیچنے کے بعد سمن وصول کر لیے, لیکن وہ سمن اتفاق ایسا ہوا کہ وصی کے پاس ہلاک ہو گئے, ضائع ہو گئے, دریا میں گر گئے یا کوئی چورا کر لے گیا, تو وہ اس کے پاس ہلاک ہو گئے, ضائع ہو گئے بھائی. اور ادھر وہ جو غلام اس نے بیچا تھا اس کا بھی کوئی مستحق نکل آیا, پتا چلا وہ تو کسی اور کا غلام تھا, چنانچہ وہ آیا اور وہ مشتری سے آ کر اپنا غلام لے گیا, اور مشتری نے تو سمن دے کر غلام خریدا تھا, چنانچہ اس نے پھر وصی پر رجوع کیا, اور اس کے پاس سمن بے شک ہلاک ہو چکے ہیں لیکن اس نے وصول تو کیے تھے, چنانچہ وہ زمان لے کر اس سے چلا گیا. مشتری نے پورے غلام کے سمن کسے وصول کر لیے؟ وصی سے وصول کر لیے. اور اب وصی رجوع کر سکتا ہے یا نہیں کر سکتا؟ یعنی ترکے پر, ترکے میں سے وہ کیا کرے, باقی پیسے لے لے. تو چنانچہ امام اعظم ابو حنیفہ رحمہ اللہ کا اول قول تو یہی تھا کہ وصی جو ہے رجوع نہیں کر سکتا, اس لیے کیونکہ جب وصی نے غلام کو بیچنے کے بعد سمن پر قبضہ کر لیا تھا تو اب یہ سمن کا ضمان وصی پر ہی آئے گا, یہ اب ترکے میں سے وصول نہیں کر سکتا. لیکن بعد میں امام صاحب نے اس قول سے رجوع کیا, اور امام صاحب کا آخری قول یہ تھا, دوسرا قول, کہ وصی رجوع کر سکتا ہے. چنانچہ وہ رجوع کرے گا اور جتنا زمان اس کا نقصان ہوا ہے وہ سارا زمان وصول کر لے گا, چاہے سارا ترکہ ہی اس میں کیوں نہ ختم ہو جائے, چاہے سارا ترکہ ہی کیوں نہ ختم ہو جائے. بات سمجھ میں آ رہی ہے؟ فرض کرو وہ غلام ثلث سے بھی زیادہ تھا لیکن وارثوں نے اجازت دے دی تھی کہ بھئی ٹھیک ہے آپ وصیت نافذ کر دیں, تو چنانچہ اب باقی ترکہ غلام کے بقدر ہی رہ گیا ہے اور اس نے وہ اس میں رجوع کرے گا اور چاہے سارا ترکہ ہی کیوں نہ ختم ہو جائے اپنا زمان وصول کر لے گا. جبکہ امام محمد رحم اللہ فرماتے ہیں کہ صرف ثلث کے بقدر رجوع کرے گا, ثلث سے زائد میں رجوع نہیں کر سکتا, اس لیے کیونکہ وصیت جو ہے وہ ثلث میں نافذ کی جاتی ہے. تو اور یہ جو زمان آیا کس کی وجہ سے آیا؟ وہ وصیت کی وجہ سے آیا, اس نے وصیت کی تھی کوئی غلام کو بیچ کر اس کے سمن صدقہ کر دو, تو لہذا محل وصیت کتنا ہے؟ ثلث. تو ثلث کے بقدر جو ہے اپنا زمان لے سکتا ہے, ثلث سے زیادہ نہیں لے سکتا. دیکھیے بھائی, وضمین وصیون, اور ضامن ہوگا وصی, باع اس کے بعد فعل آیا نکرہ کے بعد فعل, تو یہ اس کی صفت بنے گا. وضمین وصیون, اور ضامن ہوگا ایسا وصی, باع ما اوصی ببیعہ, کہ جس نے بیچ دیا, ماں سے مراد وہ غلام ہے, اس غلام کو اوصی ببیعہ, کہ جس کی وصیت کی گئی تھی اس کو بیچنے کی, وتصدق ثمنہ, اور اس کے ثمن صدقہ کرنے کی, یعنی اس کے بیچنے اور اس کے ثمن کو صدقہ کرنے کی اس کو وصیت کی گئی تھی. فاستحق بعد ہلک ثمنہ معه, پھر اس غلام کا کوئی اور مستحق نکل آیا, بعد ہلک ثمنہ, بعد اس کے کہ جب اس غلام کے ثمن ہلاک ہو چکے تھے, معه وصی کے پاس, ورجع فی ترکتی. دیکھا شروع میں بتا دیا والضامن وصی, یہ وصی کیا ہوگا؟ ضامن ہوگا. یہ وصی دوبارہ سنیں کہ ضامن ہوگا وہ وصی جس نے بیچا اس غلام کو جس کی وصیت کی گئی تھی اسے بیچنے کی اور اس کے سمن صدقہ کرنے کی, اور پھر اس غلام کا کوئی مستحق نکل آیا بعد اس کے جبکہ اس کے سمن ہلاک ہو گئے تھے وصی کے پاس, تو یہ وصی ضامن ہوگا. ورجع فی ترکتی, اور پھر رجوع کرے گا ترکے میں, یعنی پورا اپنا زمان وصول کر لے گا جتنے پیسے اس نے مشتری کو دیے تھے. مسئلہ سمجھ میں آ گیا؟ اوصل میت بأن یباع هذا العبد, میت نے وصیت کی کہ اس غلام کو بیچ دیا جائے, ویتصدق بثمنه, اور اس کے سمن کو صدقہ کر دیا جائے, فباع الوصی العبد وقبض الثمن, پس اس وصی نے اس غلام کو بیچ دیا اور اس کے سمن پر قبضہ کر لیا, فہلک فی یدہ, پھر وہ سمن ہلاک ہو گئے وصی کے قبضے میں, فاستحق العبد فی ید المشتری, پھر غلام کا کوئی مستحق نکل آیا, فی ید المشتری مشتری کے قبضے میں, تو ضمن الوصی الثمن, تو ضامن ہوگا وصی سمن کا, سمن تو ہلاک ہو چکے ہیں لیکن اس کو دینے پڑیں گے, ایرجع المشتری بالثمن علی الوصی, یعنی مشتری رجوع کرے گا سمن کے ساتھ وصی پر اور اسے سمن لے لے گا, سمن تو ہلاک ہو گئے یعنی اس کے بقدر اسے لے لے گا مال, ثم الوصی یرجع فی ترکتی, پھر وصی رجوع کرے گا ترکے میں, جو ترکہ باقی بچا ہے, اور میں نے بتلایا سارے ترکے میں رجوع کرے گا, تو یہ ترکے میں رجوع کرے گا, لِأَنَّهُ عَامِلٌ لِلْمَيِّتِ, کیونکہ یہ میت کے لیے عمل کرنے والا تھا, یہ سارا عمل اس نے کس کے لیے کیا تھا؟ میت کے لیے کیا تھا کہ غلام کو بیچا تھا اور اس کے سمن پر قبضہ کیا, لیکن اب ترکے میں رجوع کرے گا اور سارے سمن لے لے گا. بھائی کیوں رجوع کیوں کرے گا؟ کہتے ہیں اس لیے کیونکہ یہ دھوکہ میت کی طرف سے تھا, मूसी की तरफ से था, गुलाम किसी और का था और मूसी ने क्या कहा था, मेरी तरफ से इसको सदका कर देना। तो ये धोखा किसकी तरफ से हुआ, मूसी की तरफ से, लिहाजा ये दैन की तरह हो जाएगा, मैयत पर गोया दैन हो गया। और दैन तो सारे तरके में से अदा किया जाता है, तो यहां भी सारे तरके में से वो जमान वसूल कर लेगा। وكان ابو حنيفه رحمه الله يقول اولا لا يرجع في التركه اور امام اعظم ابو حنیفہ رحمۃ اللہ پہلے فرماتے تھے کہ لا يرجع في التركه کے وصی جو ہے ترکے میں رجوع نہیں کرے گا لانه ضمن بقبضه اس لیے کیونکہ وصی جو ہے وہ ضامن ہو گیا ہے بقبضه اي قبض الثمن ثمن پر قبضہ کرنے کی وجہ سے اب ثمن کا ضامن ہو چکا ہے اس کے ذمے ہے وہ ثمن ثم رجع الى ما ذكر پھر امام صاحب نے رجوع کیا اس قول کی طرف جو ذکر کر دیا گیا وعند محمد رحمه الله اور امام محمد رحمه الله کے نزدیک يرجع في الثلث کیونکہ وہ رجوع کرے گا ثلث میں لان محل الوصیت ثلث کیونکہ وصیت کا محل ثلث ہے وصیت ثلث میں نافذ ہوتی ہے اور یہ جو رجوع کر رہا ہے کس کی وجہ سے کر رہا ہے वसीयत ही की वजह से तो कर रहा है। उसने क्या कहा था, वसीयत की थी ना ये गुलाम सदका करो, तो ये रुजू किसकी वजह से करना पड़ा, वसीयत की वजह से। तो वसीयत तो सुलुस में नाफिज होती है, लिहाजा सिर्फ सुलुस के बकदर मकदार में रुजू करेगा, तरके के सुलुस में जो बाकी तरका है उसके सुलुस के बकदर रुजू करेगा। माना समझ में आ गया। वाइंदा मोहम्मद रहमल्ला यरजोफी सुलुस, इमाम मोहम्मद रहमल्ला फरमाते हैं सुलुस में रुजू करेगा, ले अन्ना महल वसीयत सुलुसु क्योंकि महल वसीयत जो है वो सुलुस है। कमा यरजोफी माल तिफली वसीयुन बामा असा बहु मिन तरकती व हलका माहू समनुहु फस्तुहिक्का والطفل على الورثه بحصته। सूरत मसला ये कि वसी ने तरका तकसीम कर दिया, मीरास तकसीम कर दी, उनमें एक नाबालिग बच्चा भी था वारिसों में, उसके हिस्से में एक गुलाम आ गया, फिर वसी ने उस बच्चे के गुलाम को बेचा और समन पर कब्जा कर लिया, और फिर वो समन वसी के पास हलाक हो गए। तो जो है वही सूरत है तकरीबन, फिर वो समन जो है वसी के पास हलाक हो गए, इधर उस गुलाम का कोई और मुस्तहिक निकल आया, चुनांचे वो अपना गुलाम ले गया, मुश्तरी वापस आया और उसने तो वसी को समन दिए थे, वो समन तो वसी के पास हलाक हो चुके, लेकिन उससे उतने ही समन के बकदर माल ले जाएगा, यानी वापस ले लेगा अपने समन। सूरत समझ में आ गई। तो अब वसी का तो नुकसान हो गया भाई, गुलाम के बकदर उसका माल चला गया उसमें, फिर दोबारा वो वसी जो है वो उस बच्चे के माल में रुजू करेगा, बच्चे के माल में, क्योंकि वो बच्चे के लिए ये काम कर रहा था। काम किसके लिए कर रहा था, बच्चे के लिए, उसके गुलाम को फरोख्त कर रहा था, तो वो बच्चे के माल में रुजू करेगा, और बच्चा फिर अपने हिस्से के बकदर वारिसों पर रुजू करेगा। क्यों, क्योंकि बच्चे के हिस्से में गुलाम आया था, और वो गुलाम तो पता चला किसी और का था, मालूम हुआ ये तरके का हिस्सा ही नहीं था, और इसको तरके में से बाकायदा हिसाब करके गुलाम समेत इसको तरका दिया गया था, तो मालूम हुआ ये तो गुलाम तो तरका ही नहीं था, लिहाजा मालूम हुआ गुलाम के बकदर गोया इसको हिस्सा कम मिला है, तो दोबारा वारिसों पर रुजू करेगा, और वो फिर दोबारा जितनी इसके हिस्से में कमी आई है उसके बकदर वारिसों से वसूल कर लेगा। सूरत समझ में आ गई। यानी दोबारा सारे तरके का हिसाब लगा लेंगे गुलाम के बगैर, दोबारा हिसाब लगा लेंगे तो सब वारिसों को कुछ कुछ ज्यादा चला गया है, इसका मतलब है थोड़ा थोड़ा हिस्सा सबको ज्यादा चला गया है, चुनांचे फिर दोबारा हिसाब लगा लेंगे और बच्चे के हिस्से में जितनी कमी थी उसको पूरा कर दिया जाएगा, और जिन जिन वारिसों को जितना ज्यादा थोड़ा थोड़ा मिला था वो सबके हिस्सों में कमी हो जाएगी, वो उनसे ले लिया जाएगा। सूरत समझ में आ गई। देखिए भाई, कमा यरजू फी माल तिफली, जैसे के वसी रुजू करेगा बच्चे के माल में, पिछले मसले में बतलाया था ना कि वो तरके में रुजू करेगा, तो यहां भी बतलाया कमा यरजउ फी माल तिफली, जैसे कि रुजो करेगा बच्चे के माल में, वसीयुन ऐसा वसी, बा मा असाबहु मिन तरकती, जिसने बेच दिया उस गुलाम को जो बच्चे को मिला था तरके में से, वहलका माहु समनहु, और उस वसी के पास उस गुलाम के समन हलाक हो गए, फस्तुहिक्का, उसके बाद उस गुलाम का कोई मुस्तहिक निकल आया। अच्छा, तो ये रुजो करेगा, इस सूरत में ये रुजो करेगा, वह तिफ्लो अलल वरासती बिहिस्सती ही, और बच्चा वारिसों पर रुजू करेगा बिहिस्सती ही, अपने हिस्से के बकदर। माना समझ में आ गया? देखिए भाई, खुद फिर पूरा मसला बयान करेंगे। आई कुस्सिमल मीरासु, यानी तकसीम किया गया मीरास को, फअसाबत तिफ्ला अब्दुन, पस बच्चे को जो है एक गुलाम मिला, यानी उसके हिस्से में आया, फबाअहुल वसी, तो उस गुलाम को वसी ने बेच दिया, वकबज़ा समनहु, और वसी ने उस गुलाम के समन पर कब्जा कर लिया, फहलकल अब्दु फी यदिही। इसी तरह है इबारत आपकी किताबों में
जी
ये इबारत दुरुस्त कर लें। ये अल अब्द का लफ्ज यहां गलत है, गुलाम नहीं हलाक हुआ, समन हलाक हुए हैं, समन, तो ये अब्द का लफ्ज किताबत की गलती है, इसको काट दें, यहां नहीं होना चाहिए। अब देखो इबारत यूं बन गई, वका बादास्ता मना हो, और उसने वसी ने समन पर कब्जा कर लिया, फहलका फी यदी ही, फिर वो समन वसी के पास, वसी के कब्जे में हलाक हो गए, फस्तुहिक अल अब्द, फिर उसके बाद गुलाम का कोई मुस्तहिक निकल आया, व अखद अल मुश्तरी समना मिनल वसी, और मुश्तरी ने रुजू किया और उसने समन वसी से ले लिए, व रजअ अल वसी फी माल तिफली, और रुजू किया वसी ने बच्चे के माल में, लिअन्नहु हामिलुहु, इसलिए क्योंकि वसी जो है बच्चे के लिए अमल करने वाला था, यानी बच्चे का कारिंदा था, उसके लिए काम कर रहा था, वयरजउ तिफ्लु अलल वरसती बिनसीबिही मिम्मा बकिया फी अयदीहिम, और रुजू करेगा बच्चा वारिसों पर, बिनसीबिही अपने हिस्से के साथ, मिम्मा बकिया फी अयदीहिम, उसमें वो जो बाकी है उनके कब्जे में, जो उनके हाथों में बाकी है उसके अंदर जो है रुजू कर लेगा, लिअन्न अल-क़िस्म तक़दिन तक़ज़त, इसलिए क्योंकि तकसीम जो है वो टूट गई, मालूम हुआ वो गुलाम तो विरसे में था ही नहीं, तरके में था ही नहीं, और उसके साथ सारा हिसाब किताब किया गया उसको मिलाकर, मालूम हुआ वो हिसाब दुरुस्त नहीं था, तो लिअन्न अल-क़िस्मत क़द इंतक़ज़त, इसलिए क्योंकि तकसीम जो है वो टूट गई, वसारा का अन्न अल-अब्द लम यकुन, और ऐसे ही हो गया जैसे कि वो गुलाम था ही नहीं, वो तरके में था ही नहीं, उसके बगैर हिसाब करेंगे। वला यबीउ वसीयुन वला यश्तरी इल्ला बिमा युतगाबनु बिही, वसी जो है वसी जिसको मैयत ने निगरान बनाया अपने बाद अपने तमाम उमूर का, और उसको वसीयत वगैरह भी की, तरका तकसीम करने का भी कहा, तो ये वसी, इसको जरूरत पेश आती है चीजों को बेचने की या खरीदने की, तो क्या ये चीजों को बेच सकता है, चीजों को खरीद सकता है? मसलन मसलन अभी जैसे ऊपर मसला गुजरा कि वो गुलाम को बेचता है कर्जे अदा करने के लिए, नकद माल है नहीं और कर्जे अदा करने हैं, तो गुलाम को बेचने की जरूरत पेश आ गई, तो आपको बतलाएंगे कि हां जरूरत पेश आ जाए तो वसी जो है वो बेउ शिरा कर सकता है, लेकिन बेउ शिरा में उतना ही नुकसान उठाने की गुंजाइश है जितना आम लोग नुकसान वगैरह उठाते हैं, जितना आम लोग बेउ शिरा में नुकसान उठाते हैं उतने नुकसान के साथ वो चीजों की खरीदो फरोख्त कर सकता है, जितना आम लोग नुकसान उठाते हैं। मसलन भाई, आप भी लोग चीजें कभी खरीदते हैं या बेचते हैं, बाज़ औक़ात ऐसा होता है आप एक चीज 110 या 15 की लेकर आए, बाद में साथी ने बताया कि भाई ये तो 100 रुपए की मिल जाती है, तो देखा ये 10-15 आपने जायद दे दिए। तो जब भी इंसान चीजें खरीदता है तो ऐसा ही होता है, कभी थोड़ी सी महंगी चीज मिल जाती है, बात समझ में आ रही? हां, ये वो मामूली मिकदार जितनी लोग उमूमन ब्यावशिरा में होती ही रहती है, बात समझ में आ गई? तो वो उतने नुकसान के साथ इसको ब्यावशिरा की इजाजत होगी, गबन फाहिश के साथ इसको ब्यावशिरा की इजाजत नहीं होगी, غبن نقصان، فاحش بہت زیادہ، بہت زیادہ نقصان کے ساتھ اس کو بیع و شراء کی اجازت نہیں ہوگی. مثلا وہ 100 کی چیز ہے اور یہ 200 میں خریدتا ہے ان کے لیے، یہ تو غبن فاحش ہے بھائی، بہت زیادہ نقصان کے ساتھ آپ چیز خریدیں. 2, 4, 5 روپے, 10 روپے کا تو ٹھیک ہے، فرق پڑ سکتا ہے، ایک جگہ بیچنے والا کچھ مہنگی دے رہا ہے، دوسرا کچھ سستی دے رہا ہے، لیکن اتنا تو نہیں کہ قیمت ڈبل ہو جائے. بات سمجھ میں آ گئی؟ یا اسی طرح ایک غلام کو بیچنا چاہتا ہے، وہ غلام ہے مثلا 5 لاکھ کا، 5 لاکھ کا غلام ہے، اب کوئی خریدار نہیں مل رہا، تو وہ 4.5 میں بیچ دے گا. بھئی ٹھیک ہے، یہ 5 لاکھ کے اندر 15-20 ہزار 20-25 ہزار اوپر نیچے اتنا تو ہو جاتا ہے، لیکن اگر یہ 5 لاکھ والا غلام ہے اور اس کو وہ 3 لاکھ میں بیچ رہا ہے، بھئی یہ تو غبن فاحش ہے، یہ تو آپ نقصان کر رہے ہیں وارثوں کا، تو اس کی اجازت نہیں ہوگی. بات سمجھ میں آ گئی؟ اور غبن فاحش کس کو کہیں گے؟ میں نے ویسے بطور مثال کے ذکر کر دیا، بھئی جس کو عرف میں غبن فاحش سمجھا جاتا ہو، جو بیع و شراء کرتے ہوں اور ان کو پتا ہو کہ اتنا زیادہ فرق، بھائی اتنا زیادہ فرق، جس کو عرف میں غبن فاحش سمجھا جاتا ہو. میں نے ویسے مثال ذکر کر دی بھائی، یہی ضروری نہیں کہ یہی غبن فاحش ہو، لیکن عرف میں دیکھا جائے گا. بات سمجھ میں آ گئی؟ ولا یبیع وصیوں ولا یشتری الا بما یتغابن به، اور وصی بیچ نہیں سکتا، ولا یشتری اور خرید نہیں سکتا، الا بما مگر اتنی قیمت کے بدلے، اتنے سمن کے بدلے یا اتنے مال کے بدلے، یتغابن به جتنا لوگ غبن کرتے ہیں یعنی نقصان پہنچ، یوں کہیں دھوکہ دیتے ہیں یا نقصان کرتے ہیں، اتنے کے بقدر بیچ سکتا ہے، اس سے زیادہ نہیں بھائی، غبن فاحش کے ساتھ نہیں بیچ سکتا. تو یہ مانا ہے کہ ولا یبیع وصیوں ولا یشتری الا بما یتغابن به، کہ وصی بیچ نہیں سکتا اور خرید نہیں سکتا مگر اتنے مال میں جتنا لوگوں میں غبن ہوتا ہے. اعلم انہ یجوز للوصی ان یبیع مال الصبی وهو من المنقولات من الاجنبی بمثل القیمت وبما یتغابن الناس فیہ، جان لے کہ جائز ہے وصی کے لیے ان یبیع مال الصبی کہ وہ بیچ دے بچے کے مال کو، وهو من المنقولات اس حال میں کہ وہ مال کس میں سے ہو، منقولات میں سے ہو. میں نے آپ کو بتلایا تھا کچھ چیزیں منقولی ہیں کچھ غیر منقولی. منقولی وہ چیزیں جن کو ایک جگہ سے دوسری جگہ نقل کیا جا سکتا ہے، گاڑی ہے، الماری ہے، میز ہے، کرسی ہے، مشینری ہے، یہ ساری چیزیں منقولات ہیں جن کو ایک جگہ سے دوسری جگہ منتقل کیا جا سکتا ہے. جبکہ اس کے مقابلے میں جو زمین ہے، گھر ہے، فیکٹری ہے، اور یہ چیزیں غیر منقولات میں سے ہیں، ان کو ایک جگہ سے دوسری جگہ منتقل نہیں کیا جا سکتا. تو یہاں جو کہہ رہے ہیں کہ بچے کے مال کو بیچ سکتا ہے وصی، اس سے منقولات مراد ہیں، غیر منقولات یعنی زمین اور جائیداد مراد نہیں، اس کا حکم وہ آگے بیان کریں گے. تو کہتے ہیں اعلم جان لے تو انہ یجوز للوصی کہ جائز ہے وصی کے لیے ان یبیع مال الصبی کہ وہ بیچ دے بچے کے مال کو، وہو من المنقولات اس حال میں کہ وہ مال جو ہے منقولات میں سے ہو. تو صبی کے لیے جائز ہے کہ وہ بچے کے مال کو بیچ دے، من الاجنبی یہ اجنبی شخص کے ہاتھ، یعنی اس کو فروخت کر دے، بمثل القیمتی کتنے کے بدلے میں، مثل قیمت کے بدلے میں، یعنی اس جیسی چیزوں کی جو قیمت ہوتی ہے اتنے ہی میں بیچے، نقصان کے ساتھ بیچنے کی اجازت نہیں ہے، تو اس کو بیچے بمثل القیمتی اس کے مثل قیمت کے بدلے میں، وبما یتغابن الناس فیہ اور جتنا لوگ غبن کرتے ہیں اتنے کے بدلے میں بیچے، جتنا لوگوں میں غبن ہوتا ہے اتنے کے بدلے میں بیچ سکتا ہے، غبن فاحش یعنی بہت زیادہ نقصان یا فرق کے ساتھ نہیں بیچ سکتا. یعنی اگر اس میں بچے کا فائدہ ہے پھر تو مہنگا بھی بیچ سکتا ہے، تو مہنگا تو جتنے کا بھی بیچ دے، لیکن نقصان کے ساتھ بیچنے کی اجازت نہیں، الا یہ کہ وہ اتنا لوگوں میں غبن ہوتا ہے اتنے کے بقدر بیچے. کہتے ہیں وبما یتغابن الناس فیہ اور اتنے مال کے بدلے کہ جتنا لوگوں میں غبن ہوتا ہے. بھئی لوگوں میں کتنا غبن ہوتا ہے، کتنا نقصان وغیرہ یا دھوکہ ہو جاتا ہے، तो वो बतलाने लगे हैं, कहते हैं वह हुआ मायद खुलु तहत तकवीम मुकविमीन। मुकविम कहते हैं कीमत लगाने वाला, ये कीमत से है। मुकविम किसको कहते हैं? कीमत लगाने वाला। भाई जो कीमत लगाने वालों के तहत आए, वो कीमत जो कीमत लगाने वाले एक चीज की लगाते हों, वो है मा यतगाबनुन नासुफी, जितना लोगों में गबन होता है। और अगर इतने रेट पर इतनी कीमत में बेचा जो कीमत लगाने वाला कोई भी वो कीमत नहीं लगाता, तो इसका मतलब है ये गबन फाहिश है। ये क्या है? गबन फाहिश। मसलन आप गाड़ी फरोख्त करने जाते हैं, आप मुख्तलिफ लोगों के पास जाते हैं, गाड़ी उनको दिखाते हैं, कोई देखेगा और आपकी गाड़ी को कोई देखेगा तो कहेगा भाई ये 8 लाख की गाड़ी है, कोई देखेगा वो कहेगा ये 8.5 लाख की है, कोई कहेगा ये 7.5 लाख की है। देखा, मालूम हुआ इस गाड़ी की कीमत 7.5 से 8.5 तक के बीच में हो तो ये ठीक है, 7.5 से 8.5 लाख के दरमियान हो तो ये ठीक है, क्योंकि ये कीमत लगाने वाले इसकी कीमत इतनी लगा रहे हैं। भाई कीमत जो लगाते हैं, एक कीमत तो नहीं ना लगाते। आप मोबाइल बेचने जाते हैं दुकानदार के पास, एक को दिखाते हैं, वो कहता है मैं 5,000 में ले लूंगा, दूसरे के पास जाते हैं वो कहेगा मैं सिर्फ 4,500 में ले सकता हूं, तीसरे के पास जाते हैं वो आपको कहेगा भाई मैं 52,500 में, यानी 5,500 में भी आपसे खरीदने को तैयार हूं। तो ये जो कीमत लगाने वाले होते हैं ना, इनकी कीमतें करीब करीब होती हैं। क्या होती हैं? करीब करीब होती हैं। इनको चीजों के रेट का पता होता है, तो जो कीमत लगाने वालों के रेट के अंदर जो चीज आ रही हो, मालूम हो ये गबन फाहिश नहीं है, ये वो कीमत है जितना लोगों में इतना गबन होता है, इतना नुकसान और या इतनी कमी बेशी होती है। बात समझ में आ गई? तो क्या बतलाया कि वसी बेच सकता है बच्चे के माल को किसी अजनबी के हाथ, भी मिसलिल कीमती व भी मा यतगाबनुन नासुफी ही, मिसले कीमत के बदले भी बेच सकता है और उस कीमत के बदले भी, यानी उतने माल के बदले भी जितना लोगों में गबन होता है। और वो लोगों में गबन कितना होता है वो अब आगे बयान कर रहे हैं। वह हुआ मा यदखुलु तहत तकवीमिल मुकविमीन, वो मिकदार है, वो कीमत है जो दाखिल हो कीमत लगाने वालों की कीमत के तहत। तकवीम का माना कीमत लगाना, जो दाखिल हो कीमत लगाने वालों की कीमत के तहत दाखिल हो, वो जो कीमत लगाते हैं उसी के अंदर जो कीमत बनती है, वो मालूम हुआ ये तगाबनुन नासुफी, ये वो मिकदार है जितने में लोग गबन करते हैं। माना समझ में आ गया? तो कहते हैं वह हुआ मा यदखुलु तहत तकवीमिल मुकविमीन, कि वो कीमत है जो दाखिल हो कीमत लगाने वालों की कीमत लगाने के तहत। वयजूज़ु अन यश्तरिया लहू मिनल अजनबी कदालिक, और इसी तरह वसी के लिए जायज है कि वो बच्चे के लिए कोई चीज खरीदे, मिनल अजनबी किसी अजनबी आदमी से, कदालिक इसी तरह, यानी मिसले कीमत के साथ खरीद सकता है या बिमा या तगाबन उन्नास के साथ खरीद सकता है, इनके बदले खरीद सकता है। ला बिल गबन फाहिश, गबन फाहिश के साथ नहीं खरीद सकता, न बेच सकता है न खरीद सकता है। और गबन फाहिश किसे कहेंगे? अब वो आपको समझ में आ गया, जो कीमत लगाने वालों की कीमत के तहत ना हो, भाई उससे बहुत ज्यादा हो या बहुत कम हो। वह अमल इश्तेराउ मिन नफसी ही, और बाकी खरीदना मिन नफसी ही अपने आप से। भाई सूरत ये, क्या वसी बच्चे की चीज अपने लिए खरीद सकता है? ये तसरुफ कौन कर रहा है बच्चे के लिए? वसी। अब वसी खुद ही अपनी जात के लिए खरीदना चाहता है, खरीदना चाहता है, तो कहते हैं इस सूरत में देखेंगे कि ये वसी बाप ने मुकरर किया या काजी ने मुकरर किया है। अगर बाप ने वसी मुकरर किया है फिर ये खरीद सकता है, लेकिन इसकी एक शर्त है, वो आगे जिक्र करेंगे। लेकिन अगर ये वसी काजी ने मुकरर किया है फिर ये नहीं खरीद सकता। बाप का वसी खरीद सकता है, लेकिन उसमें भी एक शर्त है, शर्त आगे बतलाएंगे कि उसमें बच्चे का फायदा हो, बच्चे का फायदा हो। मसलन कैसे? कहते हैं चीज 10 की हो और ये 15 की खरीदना चाहता है, ये तो बच्चे को कितने का फायदा हो रहा है? 5 का, लिहाजा इस तरह खरीद सकता है। या इसी तरह अपनी कोई चीज बच्चे को बेचना चाहता है, कहते हैं हां बच्चे को अपनी चीज बेच सकता है, लेकिन उसमें भी बच्चे का नफा होना चाहिए। मसलन 15 की चीज उसको 10 में दे देता है, चीज 15 की है और बेचता कितने है बच्चे के हाथ 10। ये सारा खुद कर रहा है, बच्चा नहीं कर रहा, बच्चे को पता भी नहीं है, लेकिन ये उसकी तरफ से ब्यावशीरा कर रहा है और अपने साथ कर रहा है। तो अपने साथ जब ब्यावशीरा करे तो ताकि कहीं दिलों में बदगुमानी ना आए कि भाई ये तो बच्चे का माल खाना चाहता है, तो अगर खरीदना चाहता है तो मिस्ल कीमत से ज्यादा अदा करे। 10 की चीज कितने में खरीदे, 15 में, ताकि बच्चे को 15 मिल जाए। किसी और को बेचते 10 मिलते, अब कितना मिल गया, 15। अब दिलों में बदगुमानी नहीं आएगी कि देखो इसने तो बड़ा महंगा खरीदा है, बच्चे को कोई नुकसान नहीं पहुंचाया। या अपनी कोई चीज बच्चे के हाथ बेचना चाहता है तो उसमें भी यही है कि मिस्ल कीमत जो है उससे कम में बेचे उसको। मसलन चीज है 15 की, तो 15 की बच्चे को ना दे बल्कि 10 की दे दे, देखो इसमें बच्चे का नफा है। ये जब बाप का वसी हो तब उसके लिए ये गुंजाइश है, लेकिन अगर काजी का वसी है उसके लिए अपने लिए खरीदना या बेचना जायज नहीं है। क्यों नहीं, अपने लिए क्यों नहीं खरीद सकता? कहते हैं वजह ये कि इसको काजी ने मुकरर किया है, तो ये काजी का वकील हुआ और वकील जो कुछ करता है वो मुवक्किल की तरफ निस्बत की जाती है कि गोया मुवक्किल ने किया है। मैंने किसी को बेचा, जाओ मेरे लिए गाड़ी खरीद लाओ, मेरे लिए गाड़ी खरीद लाया, तो क्या कहेंगे, उसने गाड़ी खरीदी है या मेरे लिए कहेंगे कि इसने ये गाड़ी खरीद ली है? मुवक्किल के बारी मुवक्किल की तरफ निस्बत की जाती है कि उसने ये फेल किया है। तो यहां पर भी जो काजी का वसी होगा वो काजी का वकील है, और वकील जो फेल करता है उसकी निस्बत किसकी तरफ होती है, मुवक्किल की तरफ। तो गोया ये काजी अब खरीद रहा है, काजी क्या कर रहा है, काजी, और काजी तो फैसला करने वाला है, मालूम हुआ काजी अपने लिए एक चीज का फैसला कर रहा है, और काजी के लिए तो अपने जात के लिए अपने नफे के लिए कोई फैसला करने की इजाजत उसको नहीं है। बात समझ में आ गई? तो कहते हैं वह अमल इश्तेरा उम्मीद नफसी ही, भाई मैंने पहले भी जिक्र किया था शरा का सिला मीन आता है, इश्तराई तो मीन जैदीन, क्या माना, मैंने जैद से खरीदा, मालूम हुआ आप मुश्तरी हैं तो वो बाय है। और इसी तरह बा का सिला भी मीन आता है, मसलन मैं कहता हूं बिअतु मीन जैदीन, क्या माना, मैंने जैद के हाथ बेचा, मालूम हुआ वो है मुश्तरी, आप हैं बाय तो वो है मुश्तरी। तो जो मीन होता है ना, ये अगर शिरा हो तो शिरा में मीन बाय पर दाखिल होगा, और अगर बै का जिक्र हो और तो मीन जो है वो फिर मुश्तरी पर दाखिल होगा। बात समझ में आ गई? तो यहां क्या कह रहा है, वह अमल इश्तेरा ओ मीन नफसी ही, क्या माना, हां खरीदा अपने आप से, यानी अपने लिए खरीदा, क्या कर रहा है, अपने आप से खरीद रहा है, यानी अपने लिए खरीद रहा है, कोई और खरीदार नहीं है। कहते हैं वह अमल इश्तेरा मिन नफसी ही, और बाकी खरीदना अपने लिए। फइन कान अल वसीयु वसीयल अबी यजूजू, अगर वो वसी जो है वो बाप का वसी है तो फिर तो जायज है। ला इन कान वसीयल काजी, और जायज नहीं है अगर वो काजी का वसी है। लाकिन बिशर्ति अन यकून लिस्सगीर फीही मनफअतुन ज़ाहिरतुन, लेकिन इस शर्त के साथ कि उसमें उस बच्चे के लिए, उस नाबालिग के लिए जाहिरी नफा हो, उस बच्चे का, फिर वो जो बाप का वसी है उसके लिए यह शर्त है कि फिर वो खरीद सकता है। वफुस्सिरा, और इसकी तफसीर ये की गई है कि भाई बच्चे का उसमें जाहिरी नफा हो, क्या माना, आप कहते हैं उसकी तफसीर की गई है। वफुस्सिरा बि अन यबीअ मा लहू मिनस सगीरी, यहां अन है आपकी किताबों में, हान नहीं भाई, ये किताबत की गलती है, ये मीन है, मैंने अभी बताया कि दूसरे जिस शख्स के साथ अकद किया जा रहा है उस पर मीन दाखिल होता है। वफुस्सिरा बि अन यबीअ मा लहू मिनस सगीरी, और उसकी तफसीर ये की गई है कि वो बेचे अपना माल बच्चे पर। वह हुआ युसावी 15 बिआशरतीन, इस हाल में कि वो माल जो है वो 15 का हो, उसको बेचे बच्चे पर, बिआशरतीन 10 के बदले। और यश्तरी माल सगीर अजली नफसी ही, या खरीदे बच्चे के माल को अपनी जात की वजह से, यानी अपनी जात के लिए। वह हुआ युसावी 10 बि 15, और इस हाल में कि वो माल 10 के बराबर है तो उसको खरीदे, बि 15 15 के बदले में। بات سمجھ میں آ رہی ہے؟ یہ پیچھے جو بی عشرہ آیا تھا اس کا تعلق تھا یبیعو سے، پیچھے یبیعو آیا تھا، اور یہاں جو بی خمسہ عشرہ آیا اس کا تعلق یشتری سے ہے، خریدے بھی خمسہ عشرہ، کتنے کے بدلے میں؟ 15 کے بدلے میں 10 کی چیز بھائی. ھذا عند ابی حنیفہ و ابی یوسف رحمہ اللہ، یہ شیخین رحمہم اللہ کے نزدیک ہے. و اما عند محمد رحمہ اللہ فلا یجوز بکل حال، اور امام محمد رحمہ اللہ کے نزدیک جائز نہیں ہے، بکل حال ان تمام احوال میں، یعنی کسی بھی حال میں جائز نہیں ہے، کسی بھی حال میں جائز نہیں، خود کوئی اس کی چیز نہیں خرید سکتا اور کوئی چیز اپنی اس کو نہیں بیچ سکتا، کیونکہ دلوں میں بدگمانی آتی ہے کہ وہ فائدہ اٹھانا چاہتا ہے. ترجمہ سمجھ میں آ گیا؟ فلا یجوز، پس جائز نہیں ہے ان کے نزدیک، بکل حال ان تمام احوال میں. تو ترجمہ یوں نہیں کرنا، اس سے شبہ پڑتا ہے شاید تمام احوال میں جائز نہیں ہے، بعض میں جائز ہے. تمام احوال میں جائز نہیں کیا معنی؟ معلوم ہوا بعض احوال میں جائز ہے، لہذا ترجمہ یوں نہیں کریں گے کہ جائز نہیں ہے تمام احوال میں، ترجمہ یوں کریں گے فلا یجوز بکل حال، کہ جائز نہیں ہے کسی بھی حال میں. بات سمجھ میں آ گئے؟ یعنی یوں کہو، یوں دیکھو، جواز کی نفی کر دی بکل حال، ہر حال سے، ہر حال سے جواز کی نفی کر دی، معلوم ہوا کسی بھی حال میں جائز نہیں. اب ترجمہ سمجھ میں آ گیا. وَأَمَّا بَيْعُ الْأَبِ مَالَ الصَّغِيرِ مِن نَفْسِهِ فَيَجُوزُ بِمِثْلِ الْقِيمَةِ وَبِمَا يُتَغَابَنُ فِيهِ، بھائی بچے کا مال ہے، اس کو کسی نے وصیت کر دی، بچے کو مال مل گیا، تو وہ بچہ اس مال کا مالک ہے اور باپ ابھی زندہ ہے بچے کا، تو بچے کا سرپرست باپ ہوتا ہے، وہ اس کے لیے اسے چیزیں وغیرہ خریدتا ہے، تو کیا باپ بچے کے مال کو فروخت کر سکتا ہے اپنے اوپر، یعنی خود خرید لے؟ بچے کے مال کو فروخت کرتا ہے کس پر؟ اپنے اوپر، اپنی ذات پر، یعنی خرید لیتا ہے. تو کہتے ہیں ہاں، بچے کے مال کی بیع کر سکتا ہے باپ اپنے لیے، لیکن شرط وہی ہے، یا تو مثل قیمت کے بدلے خریدے، یعنی جتنی قیمت ہوتی ہے اس جیسی چیزوں کی، یا بما یتغابن الناس، جتنا لوگوں میں غبن ہوتا ہے، بس اس سے، غبن فاحش نہیں ہونا چاہیے. تو کہتے ہیں وَأَمَّا بَيْعُ الْأَبِ مَالَ الصَّغِيرِ مِن نَفْسِهِ، اور باقی بیچنا باپ کا بچے کے مال کو، من نفسه، اپنے اوپر، فَيَجُوزُ، پس وہ جائز ہے، بِمِثْلِ الْقِيمَةِ، مثل قیمت کے بدلے بھی، وَبِمَا يُتَغَابَنُ فِيهِ، اور اتنے مال کے بدلے جتنا لوگوں میں غبن ہوتا ہے. وَأَمَّا عَقَارُ الصَّغِيرِ، اور باقی بچے کی جو جائیداد ہے، عقار کہتے ہیں غیر منقولہ جائیداد، جس کو ایک جگہ سے دوسری جگہ نقل نہیں کیا جا سکتا، یعنی گھر ہے، فیکٹری ہے، زمین ہے، کھیت ہے، باغ ہے، یہ سارے کیا ہیں؟ ایک جگہ سے دوسری جگہ نقل نہیں ہو سکتے، تو اس کو عقار کہتے ہیں، عقار یعنی جائیداد، جائیداد. کہتے ہیں وَأَمَّا عَقَارُ الصَّغِيرِ، اور باقی نابالغ کی جو جائیداد ہے، فَإِن بَاعَهُ الْوَصِيُّ مِنْ أَجْنَبِيٍّ، اگر وصی اس کو بیچتا ہے کسی اجنبی کے ہاتھ، بِمِثْلِ الْقِيمَةِ، مثل قیمت کے بدلے میں، يَجُوزُ، تو پھر جائز ہے. هَذَا جَوَابُ الْمُتَقَدِّمِينَ، یہ جواب ہے متقدمین کا. یہ کس کا جواب ہے؟ متقدمین، یعنی متقدمین فقہا جو ہیں وہ فرماتے تھے کہ بچے کی جائیداد جو ہے، یعنی غیر منقولہ زمین وغیرہ، اس کو بھی وصی بیچ سکتا ہے، لیکن شرط کیا ہے؟ مثل قیمت کے بدلے بیچے اس کو، اس جیسی زمین کی جو قیمت ہوتی ہے اتنے کے بدلے بیچے. جبکہ متاخرین فرماتے ہیں نہیں، کہ یہ جو غیر منقولہ جائیداد ہوتی ہے، زمین ہوتی ہے، یہ سب سے عمدہ مال ہے. یہ کیا ہے؟ سب سے عمدہ مال ہے. آپ زمین خریدتے ہیں، پڑی رہے، دو چار پانچ سال بعد خود ہی اس کی قیمت زیادہ ہو جاتی ہے، 10-15-20 سال گزر گئے تو پھر دگنی سے بھی زیادہ اس کی قیمت ہو جائے گی، اور لوگ اس میں بہت زیادہ حرص کرتے ہیں زمین کے اندر بھائی، تو یہ سب سے نفیس مال ہے، لہذا اس کو مثل قیمت کے ساتھ بیچنے کی بھی اجازت نہیں ہے، کیونکہ یہ بہت عمدہ مال ہے. हां अगर बहुत कोई जरूरत पेश आ गई फिर बेच सकते हैं, वो आगे बयान करेंगे कोई जरूरत क्या पेश आती है, या वो जो खरीदार है वो दुगनी कीमत देना चाहता है, फिर ठीक है, फिर तो दुगनी कीमत मिल रही है, बच्चे का फायदा है, फिर बेच सकते हैं। सूरत समझ में आ गई, ये मुताखिरीन फरमाते हैं। मुतकद्दिमीन तो क्या फरमाते थे, मिसले कीमत के साथ भी बेच सकता है क्योंकि वो जमाना अच्छा था, किसी के बारे में दिलों में कोई बदगुमानी नहीं आती थी। फिर जो जो जमाना बिगड़ता गया तो अब पता नहीं वसी कैसा है, वो जमीन को बेच रहा है, कहीं ऐसा ना हो वो बच्चे की सारी जायदाद जो है किसी तरह फरोख्त कर देगा और इस तरह बच्चे का नुकसान होगा। भाई बात समझ में आ गई। तो कहते हैं फइन बाअहु अलवसीय्यु मिन अजनबीयिन बिमिस्लि अलकीमती यजूज़ु, अगर बेचा वसी ने किसी अजनबी के हाथ बच्चे की जायदाद को मिस्लि कीमत के बदले में तो जायज है। हादा जवाबुल मुतकद्दिमीन, ये मुतकद्दिमीन फुकहा का जवाब है। व इख्तियारुल मुताखिरीन अन्नहु इन्नमा यजूज़ु इन रग़िबल मुश्तरी बिज़िफिल कीमती, और मुताखिरीन फुकहा का इख्तियार यह है, उन्होंने इस बात इस कौल को इख्तियार किया है कि ये उसी वक्त जायज है अगर रागिब हो मुश्तरी, रगबत करे यानी माइल हो मुश्तरी, बिज़िफिल कीमती दुगनी कीमत के साथ, औले सगीर हाजतुन इला समनी ही, या बच्चे को हाजत हो उसके समन की, उसके समन की हाजत हो, उसके बगैर उसका माल ही कुछ नहीं बेचारे के पास, उसके लिए जरूरियात तो चाहिए भाई, खाने पीने का खर्चा है और कपड़ों वगैरह का खर्चा है, तो इस सूरत में ये माना औले सगीर हाजतुन इला समनी ही, या बच्चे को उस नाबालिग को हाजत हो उसके समन की, औ अलल मैयती दैनुन ला युक्ज़ा इल्ला बिसमनी ही, या मैयत पर ऐसा दैन है कि वो अदा नहीं किया जा सकता इल्ला बिसमनी ही मगर उस जायदाद के समन के साथ ही। जायदाद के समन भाई, बाप मर गया है और जायदाद अब किसको मिलनी है, बच्चे को, बच्चा अकेला वारिस है नाबालिग है लेकिन बाप पर दैन है, अब वो जमीन को बेचे बगैर वो दैन अदा नहीं हो सकता, तो इस सूरत में फिर मजबूरी है तो अब वसी को बेचने की इजाजत है भाई, लेकिन बात वही है मिसले कीमत के साथ या बिमा यतगा बनुन्नास के साथ भाई। बात समझ में आ गए, ये माना है औ अलल मैयती दैनुन ला युक्ज़ा इल्ला बिसमनिही, या मैयत पर ऐसा दैन है जो अदा नहीं हो सकता मगर उस आकार के समन के साथ। कालू व बिही युफ्ता, फुकहा फरमाते हैं व बिही युफ्ता, इसी पर फतवा दिया जाएगा, इसी पर फतवा है। बात समझ में आ गई भाई, ये मुताखिरीन के कौल पर कि बगैर जरूरत के नहीं बेचेंगे। व अम्मल अबू इन बा आकार सगीर ही बिमिसलिल कीमती इनका न महमूदन इंदन नासी औ मस्तूर अल हाली यजूज, भाई बच्चे की जायदाद है क्या बाप उसको बेच सकता है, बाप जिंदा है, किसी ने बच्चे के लिए वसीयत कर दी थी कि मेरे मरने के बाद इसको 10 कनाल का प्लाट इस बच्चे को दे देना, तो अब वो बच्चा मालिक बन गया है, बाप उसका जिंदा है, तो क्या बाप के लिए बच्चे की ये जायदाद बेचना जायज है। कहते हैं कि अगर बच्चे का बाप मिसले कीमत के बदले ये जमीन बेचता है, उस जैसे जमीनों की जो कीमत होती है उतनी ही कीमत के बदले बेचता है, और यह भी देखा जाएगा कि लोग इसके बाप के बारे में क्या कहते हैं, ये नेक आदमी है या नेक नहीं है। अगर बाप लोगों के नजदीक नेक है, लोग कहते हैं ये अच्छा आदमी है, और या लोगों को पता ही नहीं इसके हाल के बारे में, मस्तूरुल हाल है, मस्तूर यानी छुपा हुआ, मस्तूरुल हाल है जिसके हाल क्या है लोगों पर छुपा हुआ है, लोगों को पता ही नहीं है। मसलन बाप जो है वो 20 साल जो है बाहर के ममालिक नौकरी करता रहा और अब वापस आया है, तो अब लोगों को तो उसके बारे में कोई ज्यादा पता ही नहीं है, तो बाप अगर महमूदुल हाल हो यानी लोग उसकी तारीफ करते हैं, तो या महमूदुल हाल हो या मस्तूरुल हाल हो और वो बच्चे की जायदाद बेच रहा है मिसले कीमत के बदले में, तो फिर जायज है वरना जायज नहीं है। تو کہتے ہیں وہ امل ابو ان باع عقار صغیر ہی بمثل القیمت، تو باپ جو ہے اگر اس نے بیچا بچے کی جائیداد کو مثل قیمت کے بدلے میں، ان کان محمودا عند الناس، محمود جس کی تعریف کی جائے، ان کان محمودا عند الناس اگر وہ محمود ہے لوگوں کے نزدیک، یعنی لوگ اس کی تعریف کرتے ہیں، او مستور الحال یا باپ مستور الحال ہے، لوگوں کو پتہ ہی نہیں کہ کس قسم کا آدمی ہے، تو یجوز، تو ان دونوں صورتوں میں جائز ہے. فالقول بأن بيع العقار من الأجنبي إنما يجوز عند تحقق الشرائط المذكورة. کہتے ہیں یہ جو قول کیا نا، انہوں نے کیا کہا، انہوں نے کیا کہا، متاخرین نے کیا فرمایا کہ اگر بچے کی جائیداد فروخت کرنا چاہتا ہے، یعنی زمین پلاٹ وغیرہ، تو اس صورت میں پھر دیکھیں گے کہ بچہ یا تو اس کو پیسوں کی ضرورت ہے، محتاج ہے، اس کے بغیر اب گزارا نہیں چل سکتا، اس کا مال باقی ختم ہو گیا ہے، یا مشتری دگنی قیمت میں خریدنا چاہتا ہے، یا کوئی دین وغیرہ کی ادائیگی کرنی ہے میت پر جو ہے. تو کہتے ہیں جو یہ شرطیں لگا دیں، ان شرطوں سے پتا چلتا ہے کہ وصی خود اس زمین کو نہیں خرید سکتا. منقولات میں تو اجازت تھی بشرطے کہ اس میں بچے کا نفع ہو، لیکن جائیداد خود نہیں خرید سکتا، چاہے بچے کا ظاہر میں نفع ہی کیوں نہ ہو. کیونکہ میں نے بتلایا یہ جو جائیداد ہوتی ہے، یہ زمین وغیرہ، یہ سب سے عمدہ مال شمار ہوتا ہے. تو اس میں ظاہری تہمت آتی ہے، بھائی دلوں میں بدگمانی آتی ہے، معلوم ہوا اس نے جان بوجھ کر یہ اپنے نفع کے لیے، اس نے اپنے نفع کے لیے یہ زمین خریدی ہے، کیونکہ اس کو پتہ لگ رہا تھا زمینوں کے ریٹ بڑھتے جا رہے ہیں، تو یہ اب خود اسے نفع اٹھانا چاہتا تھا، لہذا خود نہیں خرید سکتا بچے کی جائیداد. کون نہیں خرید سکتا؟ وصی. دیکھیے بھائی کہتے ہیں فل قول، بس یہ جو قول ہے کہ بِأَنَّ بَيْعَ الْعَقَارِ مِنَ الْأَجْنَبِي، یہ کہ بچے کی جائیداد کو بیچنا اجنبی کے ہاتھ، انما يجوز عند تحقق الشرائط المذكورة، یہ جائز ہے جس وقت یہ مذکورہ شرائط پائی جائیں، کرغبت المشتری بضعف القیمت و نحو ذالک، جیسے مشتری کی رغبت کرنا دگنی قیمت کے ساتھ، یہ اس جیسے جو شرائط ذکر کی گئیں. یہ قول یؤذینو، یہ خبر دیتا ہے، آزانا یوزینو کا معنی خبر دینا، اطلاع دینا، بتلانا. تو پیچھے آیا تھا فل قولو، یہ والا جو قول ہے، کون سا قول؟ کہ بچے کی جائیداد اجنبی کے ہاتھ وصی تب ہی بیچ سکتا ہے جب ان شرائط میں سے کوئی شرط پائی جائے. یہ قول بتلاتا ہے بِأَنَّ بَيْعَهُ مِن نَفْسِهِ لَا يَجُوزُ، کہ وصی کا بیچنا اس عقار کو من نفسہ اپنے ہاتھ، یعنی اپنے اوپر، یہ جائز نہیں ہے کہ خود اپنے اوپر بیچ دے اور خرید لے اس کو، یہ جائز نہیں. عبارت سمجھ میں آ گئی؟ پیچھے پھر دیکھو فل قول، یہ جو قول ہے، پھر آگے وہ قول ذکر کیا، یہ جو قول ہے یؤذینو، یہ قول بتلاتا ہے بِأَنَّ بَيْعَهُ مِن نَفْسِهِ لَا يَجُوزُ، کہ وصی کا اس عقار کو بیچنا من نفسہ اپنے اوپر یہ جائز نہیں ہے کہ خود خرید لے، یہ جائز نہیں. لِأَنَّ الْعَقَارَ مِنْ أَنْفَسِ الْأَمْوَالِ، اس لیے کیونکہ جائیداد جو ہے وہ سب سے نفیس مالوں میں سے ہے. انفس ہے بھائی، میری کتاب میں انفس فا پر پیش ہے، نہیں بھائی انفس نہیں ہے، انفس تو نفس کی جمع ہے، اور یہ نفیس کا اس میں تفضیل ہے انفس، کیونکہ یہ من انفس الاموال، یہ سب سے نفیس مالوں میں سے ہے. فَإِذَا بَاعَ مِن نَفْسِهِ، جب وہ اس کو بیچے گا اپنے نفس کے اوپر، فَالتُّهْمَةُ ظَاهِرَةٌ، تو پھر بدگمانی ظاہر ہے بھائی، دلوں میں کیا آئے گی؟ بدگمانی آئے گی کہ یہ دیکھا موقع ملا تو بچے کی جائیداد یہ کھانا چاہتا ہے، فائدہ اٹھانا چاہتا ہے. آگے دیکھیے بھائی، وَيَدْفَعُ مَالَهُ مُزَارَبَةً وَشِرْكَةً وَبِزَاعَةً وَيَحْتَالُ عَلَى الْأَمْلَ إِلَّا عَلَى الْأَعْصَرِ. وَيَدْفَعُ، اور وصی دے سکتا ہے، مَالَهُ بچے کے مال کو، مُزَارَبَةً بطور مزاربت کے بھی، وَشِرْكَةً اور بطور شرکت کے بھی، وَبِزَاعَةً اور بطور بزاعت کے بھی. مزاربت کے طور پر بچے کا مال دیتا ہے، बाप मर गया, उसने एक आदमी को अपने बच्चे का सरपरस्त मुकरर कर दिया, नाबालिग बच्चा है उसका, तो वसी उसके माल को मुजारबत के तौर पर किसी को देता है। मुजारबत यानी माल उस बच्चे का होगा और मेहनत दूसरे आदमी की होगी और नफा आधा आधा तकसीम करेंगे, तो कहते हैं ये दे सकता है क्योंकि मुजारबत की वजह से बच्चे का माल बढ़ेगा भाई, तो मुजारबत के तौर पर बच्चे का माल दे सकता है वसी। इसी तरह शिरकत के तौर पर देता है किसी को, माल मुजारबत में तो क्या था, माल बच्चे का था और मेहनत दूसरे आदमी की थी, लेकिन शिरकत में माल भी दोनों का होता है और मेहनत भी दोनों की, लिहाजा वसी बच्चे के माल को किसी दूसरे के माल के साथ मिलाकर दोनों फिर कारोबार करते हैं, वसी भी कर रहा है बच्चे की तरफ से कारोबार और दूसरा आदमी भी कर रहा है, तो ये भी जायज है क्योंकि ये जितनी कमाई आएगी वो किसका माल होगा, बच्चे का माल होगा, बच्चे का माल बढ़ेगा, तो वो बच्चे के माल को शिरकत के तौर पर भी दे सकता है। वह बिजातन, बिजात कहते हैं पूंजी को यानी सरमाया, सरमाया सरमाए के तौर पर भी बच्चे का माल किसी को दे सकता है। मसलन एक आदमी कारोबार कर रहा है और उसका कारोबार अच्छा चल रहा है और ये वसी बच्चे का माल जो है वो 5 लाख पड़ा है उसको देता है कि इसको भी अपने कारोबार में अपने साथ शामिल कर लें और जितना फिर हमारे हिस्से का नफा हुआ करे वो हमें दे दिया करें हर महीने के अंदर। बात समझ में आ रही, आम लोग इस तरह करते रहते हैं, तो ये इसको कहते हैं कि सरमाए के तौर पर गोया अपना माल दूसरे को दे रहा है कि सरमाए के तौर पर अपने कारोबार में लगा ले और इसमें भी बच्चे का नफा है लिहाजा ऐसा भी कर सकता है। बात समझ में आ गई, तो कहते हैं वही अदफाऊ मालहू मुजारबतऊ व शिरकतऊ व बिजातन, और वसी हवाले कर सकता है बच्चे के माल को मुजारबत के तौर पर भी और शिरकत के तौर पर भी और बिजात यानी पूंजी के तौर पर भी, यूं कहें सरमाए के तौर पर भी। वयहताल अलल अम्ल इला अलल आसर, हवाला भाई हवाला, हवाला इसको कहते हैं मसलन मेरे ऊपर किसी का 10 लाख रुपए देन था तो मेरे लिए अदायगी मुश्किल हो गई तो मैंने उसको किसी दूसरे आदमी पर हवाला कर दिया। मसलन मैंने कहा कि मेरा यह कर्जा जैद अदा कर देगा, जैद मालदार आदमी है, उसने कहा हां ठीक है मुझे मंजूर है आपका कर्जा मैं अदा कर दूंगा। तो अब देखो वो जो कर्ज खा है, कर्ज खा उसने कबूल कर लिया तो इसको कहते हैं हवाला। देखो अब मैंने अपने कर्ज को दूसरे के हवाले कर दिया, बात समझ में आ रही है, तो अब वो किससे आकर वसूल कर लेगा, जैद से आकर वो मेरा कर्जा वसूल कर लेगा, इसको कहते हैं हवाला। एक है ना कफालत, कफालत में जमानत देते हैं सिर्फ कि आपका ये कर्जा अदा कर देगा, मैं जमानत देता हूं अगर इसने ना दिया तो मुझसे आकर ले लेना। और एक है हवाला जिसमें ये नहीं कहते कि अगर इसने ना दिया तो फिर मुझसे आकर वसूल करना, बल्कि उसमें कहते हैं भाई इसका कर्जा मैं अदा कर दूंगा सारा, अब मुझसे आकर मुतालबा करो, इससे मुतालबा ना करो। बात समझ में आ गई, इसको कहते हैं हवाला। अब सूरत यह, बच्चे का देन है किसी के ऊपर, देन है वो वसूल करना चाह, वो वसूल करना है, तो वो जो मदयून है वो हवाला करता है, कहता है मेरे बजाय ये जैद जो है ये देन अदा कर देगा, तो क्या वसी ये हवाला कबूल कर सकता है? इसमें जरूरी है ना कि वो जो दाइन है वो भी कबूल करे, इसको हवाले को कबूल करे, तो क्या वसी बच्चे के लिए इस हवाले को कबूल कर सकता है? तो जवाब देंगे कि अगर जिस पर हवाला किया जा रहा है अगर वो ज्यादा मालदार है मदयून के मुकाबले में, मदयून के मुकाबले में ज्यादा मालदार है यानी वो ज्यादा कादिर है कि कर्जा अदा कर देगा, फिर तो ये हवाला कबूल कर सकता है, लेकिन अगर वो तंगदस्त है जिस पर हवाला किया जा रहा है फिर ये हवाला कबूल नहीं कर सकता, क्योंकि तंगदस्त जो है, गरीब जो है, उसकी तो अपनी गुजर बसर मुश्किल से हो रही है, किसी दूसरे का कर्जा वो कैसे अदा करेगा? बात समझ में आ गई। तो यहतालु ये हवाला से है, इहताला यहतालु का माना है हवाला कबूल करना, हवाला कबूल करना। अमला भाई अमला ये इसमें तफजील है, मलुआ यमलुउ मलाअं व मलाअतन, मलुआ यमलुउ मलाअं व मलाअतन, इसका माना है मालदार होना, और जो मालदार होता है उसको कहते हैं मली उन, सिफत मुशब्बा है शरीफ उनके वजन पर मली उन, और इसी से इसमें तफसील है अमला, अमला जो ज्यादा मालदार है, जो किसके मुकाबले में, मदयून के मुकाबले में, किसके मुकाबले में, मदयून के मुकाबले में। और आगे लफ्ज आ रहा है आसर, आसर का माना है तंगदस्त, गरीब मोहताज जिसके माल वगैरह जिसके पास ना हो, तो ये इसमें तफसील नहीं है भाई, आसर का माना ज्यादा तंगदस्त नहीं है, बल्कि इसका क्या माना है तंगदस्त। तो कहते हैं वयहताल अलल अम्ल इला अलल आसरी, और वो वसी हवाला कबूल कर सकता है ज्यादा मालदार पर, यानी जो मदयून के मुकाबले में ज्यादा मालदार हो उस पर हवाला कबूल कर सकता है, ला अलल आसरी तंगदस्त पर हवाला कबूल नहीं कर सकता, तंगदस्त पर हवाला कबूल नहीं कर सकता। तो ये आसर इसमें तफजील नहीं है, बात समझ में आ गई, तंगदस्त यानी उसके मुकाबले में ज्यादा तंगदस्त हो, नहीं नहीं ये नहीं कहना चाहते, बस तंगदस्त जो भी हो उस पर हवाले को वो कबूल नहीं कर सकता। अच्छा बात समझ में आ गई भाई, तो ये माना है यहताल अलल अम्ल इला अलल आसरी, और वो हवाला कबूल कर सकता है ज्यादा मालदार पर, ला अलल आसरी तंगदस्त पर नहीं, वला युकरिज़ु और कर्जा भी नहीं दे सकता, बच्चे का माल किसी को कर्जे के तौर पर नहीं दे सकता, इसलिए क्योंकि कर्जे में इसमें तो बच्चे का नुकसान है भाई, माल हाथ से निकल जाएगा, फिर पता नहीं कब वसूल होता है कब वसूल नहीं होता, लिहाजा कर्जा नहीं दे सकता। ये माना है वला युकरिज़ु और कर्जा नहीं दे सकता, औ यबीउ, आपकी किताबों में औ है
जी,
ये औ नहीं भाई, वौ है यहां पर, सिर्फ वौ भाई, वौ व यबीउ होना चाहिए, और नुस्खों के अंदर यहां वौ है, व यबीउ, व यबीउ अलल कबीर अल गाइब इल्ला अल अकार, और वो बेच सकता है उस कबीर की तरफ से जो गायब है, इल्ला अल अकार सवाय जायदाद के। वसी क्या क्या तसरुफात कर सकता है वो बयान हो रहे हैं, बतला दिया, बच्चे के माल को मुजारबत के तौर पर भी दे सकता है, शिरकत के तौर पर भी दे सकता है, बिजात के तौर पर भी दे सकता है, और मालदार पर हवाला भी कबूल कर सकता है लेकिन कर्जे के तौर पर नहीं दे सकता। और इसी तरह अगर कोई बड़ा है, बच्चा नहीं है, बड़ा है, और वो बड़ा कहीं सफर पर गया हुआ है, गायब है, तो क्या उसके माल वगैरह को बेच सकता है उसकी गैर मौजूदगी में? वसी कहते हैं हां बेच सकता है, सिवाय जायदाद के, जो गैर मनकुली जायदाद है वो नहीं बेच सकता, और चीजों को वो बेच सकता है बिना बर जरूरत के, वैसे नहीं, वैसे नहीं, क्योंकि मालिक गया हुआ है, बड़ा है, मालिक है, लेकिन वो सफर पर गया हुआ है, लेकिन पीछे कोई चीज ऐसी है जिसके जाया होने का खतरा है, तो ये बेच सकता है क्योंकि वो हिफाजत नहीं हो सकती उस चीज की, तो बेच सकता है, लेकिन जमीन को बेचने की इजाजत नहीं, क्योंकि जमीन तो खुद ही महफूज है भाई, उसके तो खराब होने या तबाह होने का कोई खदशा नहीं होता, तो जमीन नहीं बेच सकता, और चीज जिसमें नुकसान का खतरा है वो बेच सकता है। तो कहते हैं औ यबीउ अलल कबीर अल गाइब इल्ला अल अकार, और बेच सकता है किसी ऐसे कबीर की यानी बालिग की जो गायब है, उसकी चीज बेच सकता है, इल्ला अल अकार सिवाय जायदाद के, लिअन्ना बैअ मालिही इन्नमा यजूज़ु लिल हिफ्ज़, इसलिए क्योंकि बड़े के माल को बेचना जो है वो हिफाजत के लिए जायज है, वल अकार मुहसनुम बिनफ्सिही, और जायदाद तो खुद ही महफूज है, जमीन के तो तबाह होने का खतरा नहीं है भाई, तो उसको नहीं बेच सकता, वलायत तजीरु फी माली ही, और तिजारत नहीं कर सकता बच्चे के माल में, बच्चे के माल में, बच्चा हो या बड़ा, उसके माल में और बेच तो सकता है लेकिन तिजारत नहीं कर सकता। बात समझ में आ गई, आजकल अक्सर लोग इस तरह करते हैं, अक्सर लोग, अजीब भाई अजीब जमाना आ गया, किसी के पास माल रखवा दो, माल रखवा दो, आपने अमानत के तौर पर माल रखवाया होगा, और वो इस माल को से तिजारत शुरू कर देता है, कारोबार वगैरह कोई शुरू कर देता है कि चलो इसने मेरे पास 20 लाख रुपए रखवाए हैं, फिर मैं इसको 20 लाख दे दूंगा, और खुद उसके माल से तिजारत करके 40-50 लाख बना लेगा और इसको फिर 20 लाख दे देगा। भाई कैसे भाई, आप उसके माल से तिजारत कर रहे हैं, ये तो फिर जितना नफा आ गया वो भी सारा उसी का होना चाहिए भाई। बात समझ में आ गई? तो कहते हैं वलायत तजीरुफी माल ही, और उसके माल में तिजारत नहीं कर सकता। ले अनल मुफवज इलेही हिफ्जुल तिजारतु, इसलिए क्योंकि वो जो इसके सुपुर्द किया गया है वो हिफाजत है, तिजारत नहीं। वसी के सुपुर्द माल की हिफाजत की गई है कि माल की हिफाजत करना, उसे तिजारत करने की उसके लिए इजाजत नहीं। हां अगर वो बच्चे के लिए तिजारत करता है फिर जायज है कि जो कमाऊंगा सारा किसका होगा, बच्चे का होगा, फिर ठीक है। लेकिन ऐसे कौन करता है भाई? बात समझ में आ गई? वह वसीयु अब इतफली अहक बिमालिही मीनल जद्दी। सूरत मसला ये, एक शख्स का इंतकाल होने लगा, उसने एक वसी मुकरर कर दिया, बच्चे का सरपरस्त मुकरर कर दिया, और फिर उस शख्स का इंतकाल हुआ। अब ये वसी भी है और बच्चे का दादा भी जिंदा है, तो किसको ज्यादा, कौन ज्यादा हकदार है बच्चे के माल में तसर्रुफ का? कहते हैं भाई बाप का जो वसी है, बाप ने जो वसी मुकरर किया है वो ज्यादा हकदार है, क्योंकि बाप की शफकत दादा की शफकत से ज्यादा, बाप की शफकत अपनी औलाद पर बच्चों के दादा से ज्यादा है। तो जब बाप की शफकत ज्यादा तो बाप के वसी की शफकत भी दादा से ज्यादा ही होगी भाई। तो कहते हैं वो वसी यू अब इतफली अहक बिमाली ही मिनल जद्दी, और बच्चों के बाप का वसी जो है वो ज्यादा हकदार है बच्चों के माल का, मिनल जद्दी दादा के मुकाबले में। फइल्लम यकुन लहू वसीयुन फल जद्दु, अगर उस बच्चे का कोई वसी ना हो तो फिर दादा ज्यादा हकदार है, वो फिर उसके माल में तसर्रुफ कर सकता है, उसके लिए बेउ शिरा जरूरत के बकदर कर सकता है। वह लगत शहादतुल वसीयैनि लिसगीरिन बिमालिन औ कबीरिन बिमालिल मय्यिति वसहत लिगैरिही, और लगव है शहादत दो वसीयों की, किसी सगीर के लिए बिमाल इन किसी माल की, औ कबीर इन या कबीर के लिए बिमाल इल मय्यति मय्यत के माल की, वसहत लिगैरिही और इसके अलावा में सही है। सूरत मसला ये, बाप मरने लगा और उसने दो वसी मुकरर कर दिए, दो निगरान मुकरर कर दिए कि मेरी वसीयत भी नाफिज करना और ये जो मेरे नाबालिग हैं इन पर भी जरूरत के बकदर खर्च करना जब इनके हिस्से में जो जो कुछ आ जाए। सूरत समझ में आ रही है? उसके बाद वो जो दो वसी हैं उन्होंने किसी माल के बारे में गवाही दी कि ये भी सगीर का है, किसी माल के बारे में गवाही देते हैं काजी के पास कि काजी साहब ये जो माल है ये भी इसी बच्चे का है। कहते हैं इस गवाही का कोई एतबार नहीं, ये गवाही लगव है। भाई क्यों लगव क्यों है? कहते हैं इसलिए कि बच्चे के माल में इनको तसर्रुफ का हक हासिल है, मालूम हुआ ये उस माल में भी तसर्रुफ का हक चाहते हैं। बच्चे को तो जो भी माल मिलेगा उसमें इन जो ये जो दो वसी हैं इनको तसर्रुफ का हक होगा या नहीं होगा? ये तो सरपरस्त हैं बच्चे के, तो मालूम हुआ ये उस माल को भी अपने तसर्रुफ में लाना चाहते हैं, दिलों में ये बदगुमानी आती है, लिहाजा ये जायज नहीं। हां अगर ये बड़े के लिए किसी माल की गवाही देते हैं, बाप मरने लगा उसने दो वसी मुकरर कर दिए कि मेरे मरने के बाद मेरी जायदाद भी तकसीम करना और मेरी वसीयत भी नाफिज करना, तो अब जो ये जो दो वसी हैं ये गवाही देते हैं किसी माल के बारे में कि काजी साहब ये जो फला माल है ये फला जो वारिस कबीर है जो बालिग है उसका माल है। तवज्जो है? वो दो वसी उन्हीं के वसी हैं जिन्होंने क्या करना है, वसीयत भी नाफिज करनी है, जायदाद को भी उनमें तकसीम करना है, वरासत को तकसीम करना है, तो वो निगरान मुकरर किए हैं बाप ने। अब ये जो दो वसी हैं ये किसी बच्चे के लिए अगर गवाही देते हैं फिर तो इनकी गवाही लगव है, क्योंकि मालूम हुआ ये उस माल में तसरुफ का हक चाहते हैं, क्योंकि बच्चे के वसी तो ये हैं, अगर बच्चे को वो माल मिलेगा भी तो तसरुफ का हक तो इनको मिल जाएगा, मालूम हुआ ये उस माल में क्या करना चाहते हैं, खुद तसरुफ का हक लेना चाहते हैं, इसलिए गवाही दे रहे हैं, दिलों में बदगुमानी आती है, लिहाजा बच्चे के माल के लिए इनकी गवाही लगव है। लेकिन बड़े के लिए अगर वो गवाही देते हैं, कोई बालिग है कि काजी साहब फला माल इस वारिस का है, तो देखेंगे कि जिस माल की गवाही दे रहे हैं वो तरका है या गैर तरका, तरका है या अगर तो वो तरका है तो फिर इनकी गवाही लगव है, और अगर वो गैर तरका है फिर इनकी गवाही सही है। भाई क्यों, तरके में क्यों लगव और गैर में क्यों सही? कहते हैं वजह ये, क्योंकि ये दोनों वसी हैं, और जब ये गवाही दे रहे हैं कि ये माल किस में से है, तरके में से है बड़ों का, बड़ों के लिए, लेकिन है किस में से, तरके में से, तो भाई तरके के अंदर तो इनको तसरुफ का हक हासिल है, इन दोनों वसी को तरके में तो इनको तसरुफ का हक हासिल, इन्होंने जायदाद तकसीम करनी है या नहीं, सारे कर्जे वगैरह सारा कुछ अदा करना है, तो मालूम हुआ ये जिस चीज की गवाही दे रहे हैं उसमें तसरुफ का हक हासिल करना चाहते हैं, तसरुफ का हक हासिल करना चाहते हैं। और अगर वो तरके के अलावा कोई माल है फिर उनकी गवाही ठीक है, क्योंकि जो तरके के अलावा माल होगा उसमें तो इनको तसरुफ का कोई हक नहीं है, उसमें तो वो बालिग खुद तसरुफ कर सकता है, लिहाजा इस सूरत में इनकी गवाही कबूल है। बात समझ में आ गई? देखिए भाई कहते हैं वल्लगत शहादतुल वसीयैन लिसगीरिन, और लगव है यानी बातिल है गवाही दो वसीयों की, लिसगीरिन किसके लिए गवाही, किसी नाबालिग के लिए, किसी नाबालिग के लिए दो वसीयों की गवाही लगव है, बिमालिन, और किस चीज की गवाही दे रहे हैं, किसी माल, तो कहते हैं लगव है दो वसीयों की गवाही किसी माल की, किसी बच्चे के लिए नाबालिग के लिए, औ कबीर इन बीमाल मैयती, या कबीर के लिए मैयत के माल की, कबीर के लिए गवाही देते हैं मैयत के माल की, मालूम हो उसमें तसरुफ करना चाहते हैं तो वो भी लगव है, वह सहत ली गैरी ही, और इसके अलावा और माल के अंदर इनकी गवाही सही है, यानी कबीर के लिए माल मैयत के अलावा में गवाही देते हैं तो इनकी गवाही सही, क्योंकि उस माल में इनको तसरुफ का हक हासिल नहीं। कहते हैं लिअन्न तसरुफ फी माल सगीर लिल वसी ये सवा उनका न मिन तरकति औ लम यकुन, इसलिए क्योंकि सगीर के माल में तसरुफ जो है वो वसी के लिए जायज है, लिअन्न तसरुफ फी माल सगीर लिल वसी, इसलिए क्योंकि नाबालिग के माल में तसरुफ जो है वसी के लिए जायज है, सवा उनका न मिन तरकति औ लम यकुन, चाहे वो माल तरके में से हो या तरके में से न हो, तो लिहाजा सगीर के लिए तो मुतलकन शहादत इनकी बातिल, वह अम्मा मालुल कबीर फैलम यकुन मिन तरकति फला तसरुफ लिल वसी फी, और बाकी बालिग का जो माल है अगर वो तरके में से नहीं है तो उसमें वसी का तसरुफ नहीं, यानी उसको उसका तसरुफ का कोई हक नहीं, फयजूजु शहादतु, तो शहादत जायज होगी, व इनकान मिन तरकति लायजूजु शहादतु इंद अबी हनीफत रहमहुल्लाह, और अगर वो माल जिसकी वो गवाही दे रहे हैं बड़े के लिए अगर वो तरके में से है तो फिर इनकी शहादत जायज नहीं इमाम साहेब के नजदीक, व यजूजु इंदहुमा, और साहिबैन के नजदीक जायज है, साहिबैन के नजदीक बड़े के लिए जब गवाही दे रहे हैं तो चाहे वो माल मैयत में गवाही हो चाहे उसके अलावा में हो गवाही सही है। क्यों सही? कहते हैं लिअन्नहु ला तसर्रुफ लिल वसी फी माल अल कबीर, इसलिए क्योंकि वसी का कोई तसर्रुफ नहीं है बड़े के माल में, वो कोई तसर्रुफ नहीं कर सकता बालिग के माल में, बालिग खुद तसर्रुफ करेगा, तो लिहाजा साहिबैन फरमाते हैं वसी के लिए जायज है गवाही, साहिबैन क्या फरमाते हैं कि वसी के लिए गवाही जायज है बड़े के माल की, चाहे वो तरका हो चाहे गैर तरका हो। कुल ना, हम कहते हैं लहू विलायतुल हिफ्ज़ी व विलायतुल बैई इज़ा कानल कबीरु गाइबन, इमाम साहब क्या फरमाते थे, बड़े का माल तरके में से हो वो माल जिसकी वो गवाही दे रहे हैं वो बड़े के लिए गवाही दे रहे हैं, अगर वो माल तरके में से है तो फिर इनकी गवाही कबूल नहीं, और अगर तरके के अलावा है फिर कबूल है, साहिबैन की तरफ से इश्काल होता है कि बड़े के माल में तो ये तसरुफ ही नहीं कर सकते, इनकी गवाही कबूल होनी चाहिए। तो इमाम साहब फरमाते हैं कि बड़े के माल में भी इनको तसरुफ का हक होता है, अगर वो बड़ा कहीं सफर पर चला जाए और वो गायब हो तो हिफाजत की जिम्मेदारी भी वसी की होती है, और जरूरत की वजह से उसको बेचने की भी जिम्मेदार, बेचना भी उसके लिए जायज होता है, तो विलायत तो हासिल हो जाएगी, तो लिहाजा जायज नहीं है उसके लिए। कुल्ला हम कहते हैं लहू विलायतुल हिफ्ज़ी व विलायतुल बैई इज़ा कान अल कबीर गाइबान, के वसी के लिए हिफाजत की भी विलायत होती है और बेचने की भी विलायत होती है जिस वक्त वो कबीर गाइब हो। आपने क्या कहा था कि बड़े के माल में वसी को विलायत ही हासिल नहीं, इसलिए जायज है? हम कहते हैं नहीं, विलायत तो हासिल है जैसे हमने बयान कर दिया, मालूम हुआ ये खुद तसरुफ उसमें कुछ करना चाहते हैं, तो लिहाजा ये जायज नहीं है भाई। बड़े के लिए शहादत माल तरका में उनके लिए जायज नहीं है। आगे देखिए, कशहादती रजुलैनी लि आखरैनी बिदैनी अल्फिन अला मैयतिन वल आखरैनी लिल अव्वलैनी बिमिस्लिही بخلاف شهادة بوصية ألف أو الأولين بعبد والآخرين بثلث ماله। सूरत मसला ये दो आदमियों ने गवाही दी कि ये जो मरने वाला था इसने जैद और बकर का कर्जा देना था 1000 दिरहम। तवज्जो है, दो आदमियों ने गवाही दी कि मरने वाले ने जैद और अमर का 1000 दिरहम कर्जा देना था, और जैद और अमर ने भी गवाही दी उन गवाहों के बारे में कि मरने वाले ने इनका भी 1000 देना था। तवज्जो है, दो गवाहों ने गवाही दी किसके लिए? जैद के लिए और अमर के लिए, कि मरने वाले ने इन दोनों का 1000 दिरहम कर्जा देना है, और जैद और अमर ने भी गवाही दी 1000 दिरहम के कर्जे की मैयत पर, किसके बारे में? उन दो गवाहों के बारे में। गोया उन दो गवाहों ने इनके लिए गवाही दी और इन्होंने उनके लिए गवाही दे दी। सूरत समझ में आ गई? तो कहते हैं इस सूरत में दोनों गवाहियां सही हैं, मैयत के जिम्मे सबके पैसे आ जाएंगे। बात समझ में आ गई? हां, इसके बजाय अगर वो ये गवाही देते हैं, दो आदमी गवाही देते हैं कि जो मरने वाला था इसने वसीयत की थी कि मेरे मरने के बाद 1000 जैद और अमर को दे देना, पहले दैन की गवाही दी थी, अब क्या सूरत है? वसीयत की गवाही दे रहे हैं। दो गवाह गवाही देते हैं कि मरने वाले ने हमें वसीयत की थी कि उसके माल में से 1000 दिरहम जैद और अमर को दे देना, और जैद और अमर उन्होंने भी गवाही दी कि मरने वाले ने हम दोनों को वसीयत की थी कि तुम दोनों, इन दोनों आदमियों को, ये जो गवाह थे, इन दोनों आदमियों को 1000 दिरहम मेरे माल में से मेरे मरने के बाद दे देना, तो उन्होंने इनके लिए वसीयत की गवाही दी और इन्होंने उनके लिए वसीयत की गवाही दी। तीसरी सूरत, इन दो आदमियों ने गवाही दी कि मरने वाले ने हम दोनों को वसीयत की थी कि ये जैद और अमर को मेरे मरने के बाद मेरा गुलाम दे देना। तवज्जो है, जैद और अमर को मेरे मरने के बाद मेरा गुलाम दे देना, और जैद और अमर ने गवाही दी कि हमें मरने वाले ने वसीयत की थी कि मेरे मरने के बाद मेरा सुलो से माल इन दोनों को दे देना, वो जो दो गवाह थे। तवज्जो है, कितनी सूरतें हो गई? तीन सूरतें। पहली सूरत क्या थी? कि यहां देखो, दो ही गवाह हैं और दो मशहूद लहू हैं जिनके लिए गवाही दे रहे हैं, उसको क्या कहते हैं? मशहूद लहू। तो गवाह दो और मशहूद लहू दो, और फिर बाद में वो मशहूद लहू गवाही देते हैं इन दो गवाहों के लिए। गवाहों ने क्या गवाही दी? कि 1000 दिरहम किसका देन है? जैद और अमर का, और जैद और अमर मशहूद लहू हैं, उन्होंने भी गवाही दे दी कि ये जो दो गवाह हैं इनका मैयत के जिम्मे 1000 दिरहम देन। तो पहली सूरत क्या, दोनों ने एक दूसरे के लिए देन की गवाही दी। दूसरी सूरत, दोनों ने एक दूसरे के लिए वसीयत की गवाही दी। तीसरी सूरत यह कि पहले ने दूसरे के लिए गुलाम की वसीयत की गवाही दी और दूसरों ने पहले के लिए सुलुस माल की गवाही दी। तो याद रखो, पहली सूरत जो वो जो देन वाली है वो जायज है, उसमें गवाही जायज है, और मरने वाले पर हजार हजार दिरहम देन हो जाएगा हर एक का। बात समझ में आ गए? तो पहली सूरत कौन सी सूरत थी? जब दोनों ने देन की गवाही दी है तो वो गवाहियां सही हो जाएंगी, लिहाजा मरने वाले के तरके से 1,000 दिरहम जैद और अमर को दे दिए जाएंगे और 1,000 दिरहम वो गवाहों को दे दिए जाएंगे जिनके लिए जैद और अमर ने गवाही दी थी। जबकि दूसरी दो सूरतें जिसमें वसीयत वाली गवाहियां दी हैं वो गवाहियां बातिल दोनों, और नीज वो जो गवाही दी थी कि वो एक के लिए गुलाम की वसीयत की है, दूसरे के लिए सुलुस माल की, वो गवाहियां भी बातिल हैं। बात समझ में आ गई? चलो अब एक एक सूरत कर लेते हैं। पहली कौन सी सूरत थी? दो गवाहों ने गवाही दी कि मरने वाले ने जैद और अमर का 1,000 दिरहम देना है, और जैद और अमर ने गवाही दी कि मरने वाले ने इन दोनों का 1,000 दिरहम देना है। इमाम साहब फरमाते हैं कि ये गवाहियां सही हैं, लिहाजा ये 1,000 दोनों के लिए मैयत के माल में से निकाल लेंगे, इसलिए क्योंकि ये देन की गवाही दे रहे हैं, और देन जो है किसी के जिम्मे में होता है। देन क्या होता है? किसी के जिम्मे में होता है। अब एक ही आदमी पर 10 आदमियों के देन हो सकते हैं या नहीं हो सकते? 10 आदमियों के देन हो सकते हैं क्योंकि देन जिम्मे में होता है, तो और उसमें शिरकत नहीं होती। बात समझ में आ गई? उसमें शिरकत नहीं होती, तो जब एक आदमी पर कई अफराद का देन उसके जिम्मे में हो सकता है, तो यहां वो देन की गवाही दे रहे हैं, तो वो देन हुआ गोया मैयत के जिम्मा में। जब मैयत के जिम्मा में है तो इनका भी देन मैयत के जिम्मे में, उनका भी देन मैयत के जिम्मे में, तो कहीं शिरकत नहीं आई। तवज्जो है, शिरकत नहीं आई। अगर यहां शिरकत आ जाती तो गवाहियां बातिल हो जाती। जैसे अगली दो सूरतों में शिरकत आएगी, देखना भी अगली सूरतों में शिरकत आएगी, यहां शिरकत नहीं। क्यों नहीं शिरकत? क्योंकि ये किसी खास माल की गवाही नहीं दे रहे कि ये फलां वाला माल जैद और अमर का है, और जैद और अमर कहें यही वाला माल इन दोनों का है, फिर तो गोया माल में क्या बन रहे हैं? शरीक बन रहे हैं। एक ही माल के बारे में अगर गवाहियां दी, मसलन मरने वाले का 1,000 दिरहम मौजूद है, पड़ा हुआ है सामने, और वो क्या कहते हैं, ये दोनों गवाह कहते हैं ये पैसे किसके हैं? जैद और अमर के हैं, और जैद और अमर कहते हैं ये वाले जो पैसे हैं ये इन दो गवाहों के हैं, तो फिर तो एक ही माल के बारे में गवाही दे रहे हैं, और इसमें तो फिर ये दोनों शरीक हो जाएंगे। जब शरीक हो जाएंगे तो इसमें से जो भी वसूली होगी सारे उसमें शरीक होंगे, तो इसमें इनका अपना नफा हो जाएगा। और आपको मैंने जाब्ता बतलाया था कि हर वो गवाही जिसमें गवाह का अपना फायदा हो वो गवाही बातिल है, उसका कोई एतबार नहीं। क्या जाब्ता बतलाया था? हर वो गवाही जिसमें गवाह का अपना फायदा हो वो गवाही बातिल है। तो यहां पर भी इमाम साहब फरमाते हैं, ये पहली सूरत में ये दोनों देन की गवाहियां दे रहे हैं, दोनों फरीकेन देन, और देन तो एक आदमी के जिम्मे 10 आदमियों का देन हो सकता है, उससे शिरकत नहीं आती माल के अंदर, लिहाजा इसका अलग 1,000 दिरहम मैयत के जिम्मे साबित हो जाएगा और दूसरे का 1,000 अलग साबित हो जाएगा, और कोई शिरकत नहीं है। बात समझ में आ गई? लिहाजा दोनों की गवाहियां सही, उन जैद और अमर को भी 1,000 दे देंगे दिरहम, और वो दूसरे गवाहों को भी 1,000 दिरहम दे देंगे। लेकिन इसके बजाय अगर इन्होंने वसीयत की गवाही दी, मसलन इन दो गवाहों ने क्या कहा कि मरने वाले ने हमें वसीयत की थी कि जैद और अमर को 1,000 दिरहम दे देना, और जैद और अमर ने कहा कि हमें मरने वाले ने वसीयत की थी कि इन दो ये जो गवाही दे रहे हैं ये दो अफराद इनको 1,000 दिरहम दे देना, तो इस सूरत में ये दोनों गवाहियां बातिल। क्यों? क्योंकि ये वसीयत की गवाही दे रहे हैं, वसीयत, और वसीयत जो है वो तो तरके के अंदर होती है, माल के अंदर होती है, तो वसीयत जो होती है वो किसी के जिम्मे में नहीं आती, वो किसके अंदर आती है? माल के अंदर आती है, यानी तरके के अंदर। भाई पहले था देन, देन किसी के जिम्मे में होता है, और वसीयत जो होती है वो किसके अंदर होती है? तरके के अंदर, और तरके के कितने हिस्से में नाफिज की जाती है? सुलुस के अंदर नाफिज की जाती है। तो मालूम हुआ ये भी सुलुस के अंदर 1,000 की गवाही उनके लिए दे रहे हैं, और वो सुलुस के अंदर ही 1,000 की गवाही इनके लिए दे रहे हैं। मालूम हुआ वो सुलुस के अंदर ये दोनों शिरकत चाहते हैं, एक दूसरे को शरीक बना रहे हैं। मालूम हुआ उसूलस में दोनों शरीक हैं, मालूम हुआ उसूलस में दोनों शरीक हैं। तो इसमें देखो गवाहों का नफा आ गया। भाई देखो ना, अगर इनकी गवाही कबूल कर ली जाए, किसके बारे में गवाही दी है? वसीयत के बारे में। फर्ज करो इनकी गवाही अगर हम मान लेते हैं, फर्ज कर लो, तो मैयत के तरके में से फर्ज करो 1000 दिरहम हमने निकाले और जैद आमर को दे दिए। किसको दे दिए? जैद और आमर को दे दिए। तो याद रखो ये जो दूसरे दो गवाह हैं, ये उनको काजी के पास ले जा सकते हैं कि काजी साहब ये इनको 1000 दे दिया गया, और ये किसमें से दिया गया? सुलुस। और सुलुस के अंदर तो हमारी भी शिरकत है, लिहाजा इस 1000 में से हम दोनों का भी हिस्सा निकाल कर दें। तो जो भी माल वसूल होगा उसमें दोनों की क्या होगी? शिरकत होगी। तवज्जो है, दोनों की शिरकत होगी। मालूम हुआ इस गवाही में दोनों गवाहों का फायदा था। पहले दो गवाहों ने जैद और अमर के लिए गवाही दी, लेकिन जैद और अमर के लिए जो भी माल निकलेगा उसमें ये दोनों भी क्या होंगे? शरीक होंगे। तो मालूम इनका भी नफा हुआ, और ऐसी गवाही जिसमें गवाह का अपना नफा हो वो बातिल होती है, लिहाजा ये गवाही बातिल है, दोनों की गवाही बातिल है। हां अगर ऐसी गवाही दी जिसमें शिरकत नहीं आती फिर सही हो जाएगी, फिर चाहे वसीयत के बारे में क्यों ना हो। मसलन देखो, इन दोनों ने गवाही दी कि मरने वाले ने हमें वसीयत की थी कि मेरा यह गुलाम जैद और अमर को दे देना, और जैद और अमर ने आकर गवाही दी कि मरने वाले ने कहा था मेरी यह बांदी जो है इन दो गवाहों को दे देना। तो देखो अब दोनों का महल ही अलग अलग हो गया। एक फरीक गवाही दे रहा है गुलाम की और दूसरा फरीक गवाही दे रहा है बांदी की। मालूम हुआ दोनों का माल अलग अलग है, इसमें शिरकत नहीं है, तो फिर गवाही ठीक हो जाएगी, फिर गवाही ठीक। लेकिन यहां पर क्या सूरत है? 1000 दिरहम की गवाही दे रहा है, दूसरा भी 1000 दिरहम की गवाही दे रहा है वसीयत के अंदर। मालूम हुआ 1000 दिरहम वो तो कोई मुतायन नहीं है, मालूम हुआ जो भी दिरहम अलग करेंगे चारों का उसमें हिस्सा बनेगा, तो लिहाजा शिरकत आ रही है। गोया इसमें गवाहों का अपना नफा है इस गवाही के अंदर, तो लिहाजा ये गवाही बातिल है। बात समझ में आ गई। तीसरी सूरत भाई, पहले दो गवाहों ने क्या कहा कि जैद और आमर के लिए उसने गुलाम की वसीयत की है, और जैद और आमर ने कहा कि उस मरने वाले ने इन दो गवाहों के लिए सुलु से माल की वसीयत की है, तो इस सूरत में भी शिरकत आ रही है, गवाही बातिल है, क्योंकि बात किसकी कर रहे हैं? वसीयत की, और वसीयत कितने में नाफिज होती है? सुलुस में। और जैद और अमर क्या कह रहे हैं? सुलुस इन दोनों का है, और ये दोनों क्या कह रहे हैं? ये गुलाम जैद, तो ये गुलाम जो दिया जाएगा ये भी सुलुस में से ही निकालेंगे या कहीं अलग? सुलुस में से ही निकालेंगे। तो मालूम वो इसी सुलुस में दोनों की क्या आ रही है? शिरकत आ रही है, लिहाजा शिरकत की वजह से ये। फर्ज करो अगर सुलुस के अंदर सिर्फ यही गुलाम निकला, फिर गुलाम में शिरकत आएगी यानी दोनों की? तो देखा यहां शिरकत आई जाएगी दोनों की, और शिरकत में तो गवाहों का भी फायदा होगा, तो इस गवाही की वजह से दिलों में बदगुमानी आती है कि शायद ये अपने नफे के लिए गवाही दे रहे हैं, इसलिए ये दोनों गवाहियां बातिल हैं। बात समझ में आ गई। देखिए भाई, का शहादती रजुलैन लिल आखरैन बिदैन अल्फिन अला मय्यतिन, जैसे गवाही देना दो आदमियों का लिल आखरैन दूसरे दो आदमियों के लिए बिदैन अल्फिन 1000 दैन की अला मय्यतिन किसी मय्यत पर वल आखरैन लिल अव्वलैन बिमिस्लिही और दूसरे दो का गवाही देना उन पहले दो के लिए बिमिस्लिही उसी जैसे का उसी के मिसल यानी 1000 दैन का। तो ये क्या कहा? का शहादती, पीछे क्या था? वह सहत ली गैरी ही और गैर के लिए ये गवाही सही, ये शहादत सही होगी जैसे ये वाली शहादत सही है, ये जो दैन की शहादत दे रहे हैं एक दूसरे के लिए। बात समझ में आ गई। बेखिलाफी शहादती भी वसीयती अल्फिन, बखिलाफ शहादत 1000 की वसीयत की, 1000 की वसीयत की शहादत दें तो उस सूरत में फिर ये गवाही सही नहीं है। अविल अव्वलैन भी अब्दिन वल आखरैन भी सुलुसी मालिही, या पहले दो जो हैं वो गवाही देते हैं गुलाम की और दूसरे दो गवाही देते हैं सुलुसे माल की, तो इस सूरत में ये गवाही बातिल है। کتنی صورتیں ذکر ہوئیں اس متن میں؟
تین.
تین میں سے پہلی صورت کی میں شہادت جائز ہے جب دین کی شہادت دیں، اور دوسری دو صورتیں جن میں وصیت کی گواہی دے رہے ہیں وہ دونوں صورتیں جائز نہیں ہیں، اس کو یاد رکھنا. اب ذرا آگے دیکھو، فَإِنَّهُ يَجُوزُ الشَّهَادَةُ عِنْدَ أَبِي حَنِيفَةَ وَمُحَمَّدٍ رَحِمَهُمَ اللَّهُ، کیونکہ شہادت جائز ہے طرفین رحمہم اللہ کے نزدیک، وَعِنْدَ أَبِي يُوسُفَ رَحِمَ اللَّهُ لَا يَجُوزُ، اور امام ابو یوسف رحمہ اللہ کے نزدیک جائز نہیں. یہ عبارت یاد رکھو، اس کا تعلق پہلی صورت سے ہے. بظاہر لگتا ہے شاید اس کا تعلق آخری دو صورتوں سے ہے، نہیں بھائی، آخری دو صورتیں تو بال اتفاق جائز نہیں. آخری دو صورتیں صرف پہلی جو صورت ہے دین والی، اس میں اختلاف ہے. امام صاحب اور امام محمد رحم اللہ ان دونوں کے نزدیک وہ جائز، اور امام ابو یوسف رحم اللہ کے نزدیک وہ صورت بھی جائز نہیں ہے. امام ابو یوسف رحم اللہ کے نزدیک تینوں میں سے ایک بھی صورت جائز نہیں، اور طرفین کے نزدیک پہلی صورت جائز ہے، باقی دو صورتیں جائز نہیں. پہلی صورت کیوں جائز؟ کیونکہ وہ فرماتے ہیں کہ وہاں دین کی شہادت دے رہے ہیں، اور دین میت کے ذمہ میں ہوتا ہے، تو وہاں پر شرکت نہیں. ایک ہی آدمی پر کئی آدمیوں کے دین ہو سکتے ہیں، اس میں شرکت نہیں ہوتی. لیکن جو بعد والے گواہی دے رہے ہیں وہ وصیت کے بارے میں دے رہے ہیں، اور وصیت جو ہے وہ ذمے میں نہیں ہوتی، وہ تو ترکے کے اندر ہوتی ہے. تو گویا وہاں شرکت آ رہی ہے دونوں کی، اور شرکت کی وجہ سے دلوں میں بدگمانی پیدا ہوتی ہے کہ شاید یہ اپنے فائدے کے لیے گواہی دے رہا ہے. جبکہ امام ابو یوسف رحمہ اللہ فرماتے ہیں تینوں صورتیں ہی جائز نہیں ہیں، آخری دو تو جائز ہی نہیں. وجہ بتا دی، کیونکہ وصیت ہے، اور وصیت میں کیا آئے گی؟ شرکت آئے گی. جبکہ پہلی صورت بھی وہ فرماتے ہیں جائز نہیں، اس لیے کیونکہ یہ دین کی بات کر رہے ہیں، دین واقعی کسی کے ذمہ میں ہوتا ہے، لیکن یہاں وہ شخص مر چکا ہے. میت کیا ہے؟ مر چکا ہے، تو اس کے ذمے میں تو دین نہیں ہو سکتا، تو دین تو پھر بھی ترکے ہی کے اندر آئے گا، اور جب ترکے میں آئے گا تو پھر تو اس کے اندر شرکت آ جائے گی، لہذا یہ جائز نہیں. لیکن طرفین فرماتے ہیں نہیں، دین کیا ہے؟ ذمے میں آتا ہے، تو وہاں وہ جائز ہے بھائی پہلی صورت، باقی دو جائز نہیں. بات سمجھ میں آ گئی. آگے دیکھیے بھائی، کتاب الخنسا هو ذو فرج وذكر فإن بال من ذكره فذكر وإن بال من فرجه فأنثى وإن بال منهما حكم بالأسبق وإن استويا فمشكل ولا تعتبر الكسرة. كتاب الخنسا بھئی، خنسا جس کو ہجڑا کہتے ہیں، جو نہ مرد ہے اور نہ عورت بھئی، اس سے متعلقہ مسائل اب ذکر ہوں گے. تو بتلانے لگے کہ وہ کہتے کسے ہیں خنسا. کہتے ہیں ہوا ذو فرج وذکرین، وہ شخص ہے ذو فرج. فرج کہتے ہیں عورت کی شرمگاہ کو، ذکر مرد کی شرمگاہ. ہوا ذو فرج وذکرین، جو مرد اور عورت دونوں کی شرمگاہ والا ہو، یعنی اس میں دونوں شرمگاہیں موجود ہوں. پتا کیسے چلے گا؟ اس کو مرد سمجھیں گے یا عورت سمجھیں گے؟ تو نشانیاں بتلائیں گے. کچھ نشانیاں ہیں بلوغت سے پہلے کی، کچھ نشانیاں ہیں بلوغت کے بعد کی. بلوغت سے پہلے اگر آپ پتا لگانا چاہتے ہیں کہ یہ مرد ہے یا عورت، تو پھر نشانیاں بیان کرنے لگیں کہ اگر وہ جو اس کے دونوں طرح کے اعضاء ہے، اگر وہ ذکر سے پیشاب کرتا ہے معلوم ہوا وہ مرد ہے، اگر وہ فرج سے پیشاب کرتا ہے معلوم ہوا وہ عورت ہے. بات سمجھ میں آ رہی ہے؟ تو کہتے ہیں ہوا دو فرج وذکرین، وہ شخص ہے جو فرج و ذکر دونوں والا ہو. فَإِن بَالَ مِن ذَكَرِهِ فَذَكَرٌ، اگر وہ پیشاب کرتا ہے ذکر سے تو وہ مذکر ہے. وہ کیا ہے؟ فَإِن بَالَ مِن ذَكَرِهِ فَذَكَرٌ. یہ ذکر کا لفظ یاد رکھو، آلہ تناسل کو بھی کہتے ہیں اور مرد کو بھی کہتے ہیں. مِن ذَكَرِهِ اسے آلہ تناسل مراد، اور فَذَكَرٌ اسے کیا مراد؟ مرد مراد ہے. کہتے ہیں فَإِن بَالَ مِن ذَكَرِهِ فَذَكَرٌ، اگر وہ پیشاب کرتا ہے اپنے ذکر سے فَذَكَرٌ تو وہ مرد ہے. بھائی پیشاب ذکر سے کرے تو مرد کیوں؟ کہتے ہیں معلوم ہوا کہ جس سے یہ پیشاب کر رہا ہے معلوم ہوا یہ عضو اصلی ہے، اور دوسرا ویسے عیب کے طور پر بن گیا ہے. جیسے ہاتھ کے اندر بھائی کبھی شخص کی چھ انگلیاں ہوتی ہیں تو چھٹی انگلی ویسے عیب کے طور پر بڑھ جاتی ہے، معلوم ہوا جس عضو سے یہ پیشاب کر رہا ہے وہ ہے اصلی اور دوسرا عضو ویسے عیب کے طور پر نمودار ہو گیا ہے۔ تو کہتے ہیں فَإِن بَالَ مِن ذَكَرِهِ فَذَكَرٌ، اگر وہ پیشاب کر رہا ہے اپنے ذکر سے تو وہ مرد ہے، وَإِن بَالَ مِن فَرْجِهِ فَأُنثَى، اور اگر وہ پیشاب کرتا ہے اپنے فرج سے فَأُنثَى تو وہ مؤنس ہے یعنی عورت ہے، وَإِن بَالَ مِنْهُمَا، اور اگر وہ ان دونوں سے پیشاب کرتا ہے تو کہتے ہیں حُكِمَ بِالْأَسْبَقِ، تو فیصلہ کیا جائے گا جو اسبق ہو یعنی جس سے پہلے پیشاب نکلتا ہے، جس سے پہلے پیشاب نکلتا ہے اس کے ذریعے فیصلہ کر دیا جائے گا، وَإِن اسْتَوَيَا، اور اگر دونوں برابر ہوں، پیشاب بھی دونوں سے کرتا ہے اور پیشاب بھی اکٹھا دونوں سے نکلتا ہے، کوئی ایک بھی مقدم نہیں ہے، تو کہتے ہیں فَمُشْكِلٌ، پھر یہ خُنثیٰ مشکل ہے۔ بھئی دیکھو اگر ذکر سے پیشاب کرتا ہے تو مرد والے سارے احکام جاری کریں گے، وہ مرد ہے، وہ کیا ہے مرد ہے، ہاں عیب ہے اس میں ایک، اور اگر فرج سے پیشاب کرتا ہے معلوم ہوا یہ عورت ہے اور عورت والے سارے احکام جاری ہوں گے۔ تو وَإِن اسْتَوَيَا، پھر دیکھیں گے بھائی اگر دونوں سے پیشاب کرتا ہے تو جس عضو سے پہلے پیشاب نکلے معلوم ہوا وہ عضو اصلی ہے اور دوسرا عیب کے طور پر ہے، تو لہذا وہ حکم لگا دیں گے، اور اگر سبقت میں بھی دونوں برابر ہیں پھر یہ خُنثیٰ مشکل ہے یعنی اس کا فیصلہ کرنا مشکل ہو گیا، فیصلہ نہیں ہو سکتا، اس کو مرد قرار دیں یا اس کو عورت قرار دیں، یہ ماننا ہے۔ وَإِنِ اسْتَوَيَا، اگر دونوں برابر ہوں یعنی سبقت کے اندر بھی دونوں اعضاء یعنی پیشاب کے نکلنے میں بھی دونوں اعضاء برابر ہیں، فَمُشْكِلٌ، تو پھر وہ خُنثیٰ مشکل ہے، وَلَا تُعْتَبَرُ الْكَسْرَةُ، صاحبین فرماتے ہیں اگر دونوں سے اکٹھا پیشاب نکلتا ہے پھر پیشاب کی کثرت کو دیکھ لیں، جس عضو سے زیادہ پیشاب نکلتا ہے معلوم ہوا یہ عضو اصلی ہے تو اس کے مطابق حکم لگا دیں۔ امام صاحب فرماتے ہیں نہیں، قلت و کثرت کا اعتبار نہیں ہے، یا تو یہ دیکھو جس عضو سے پیشاب کرتا ہے اگر دونوں سے کرتا ہے پھر سبقت کو دیکھ لو لیکن کثرت کو نہیں دیکھنا بھائی۔ تو کہتے ہیں ولا تعتبر الکثرت، اور کثرت پیشاب کا اعتبار نہیں ہے، ھذا عند ابی حنیفۃ رحمہ اللہ، یہ امام صاحب کے نزدیک ہے، وقالا، اور صاحبین فرماتے ہیں تعتبر الکثرت، کثرت کا اعتبار کیا جائے گا، فان بلغ وخرج له لحیۃ، جی اب بلوغت کے بعد نشانیاں بیان کر رہے ہیں، اگر بچہ تھا تو اس پر کون سا حکم لگانا ہے وہ بیان ہو گیا، اب کوئی بالغ ہے، کوئی بالغ ہے، کوئی مسلمان ہوتا ہے، اب اس پر مرد کے احکام لگانے ہیں یا عورت کے، تو پھر اب اس بالغ کی بھی علامتیں بتلا رہے ہیں، بات سمجھ میں آ گئی۔ کہتے ہیں فَإِن بَلَغَ، اگر وہ بالغ ہو گیا، وَخَرَجَ لَهُ لِحْيَةٌ، اور اس کی داڑھی نکل آئی، او وتی امرأۃً فرجلن، یا اس نے صحبت کر لی کسی عورت کے ساتھ، فرجلن، تو یہ مرد ہے، یہ معلوم ہوا مرد ہے، وَإِن ظَهَرَ لَهُ ثَدِيٌ، اور اگر اس کی چھاتی ظاہر ہو گئی یعنی عورت کی طرح اس کی چھاتی ابھر آئی، او نَزَلَ لَهُ لَبَنٌ، یا اس کی چھاتی کے اندر دودھ اتر آیا، او حَاضَ، یا اس کو حیض آ گیا، او حَبَلَ، یا یہ حاملہ ہو گیا، کسی نے صحبت کی اور یہ حاملہ ہوا، او وُطِئَ، یا اس کے ساتھ وطی کی گئی، کسی مرد نے وطی کی، فانسا، تو پھر یہ عورت ہے مؤنث ہے، ان ظہرت تلک العلامات فقط فذکرن، وان ظہرت هذه العلامات فقط فانسا، یعنی اگر وہ والی علامتیں صرف ظاہر ہوئی تو وہ مذکر ہے، وان ظہرت هذه العلامات، اور اگر یہ والی جو آخر میں ذکر ہوئی یہ والی علامتیں صرف ظاہر ہوئی، فانسا، تو وہ مؤنث ہے عورت ہے، وَإِلَّا، اور اگر ایسا نہ ہو، فَمُشْكِلٌ، تو پھر وہ خُنثیٰ مشکل ہے بھائی، یعنی یا تو دونوں علامتیں ظاہر ہو گئیں یا دونوں میں سے ایک بھی نہیں ظاہر ہوئی، تو معلوم ہو یہ خُنثیٰ مشکل ہے۔ کہتے ہیں وہ الا اگر ایسا نہ ہو, کیا مانا خود تفصیل کر رہے ہیں, اے الم یکن کا ذالکا, یعنی اگر ایسا نہ ہوا, بھی الم یظہر شیء من العلامات المذکورتی, اگر کوئی بھی چیز ظاہر نہ ہوئی ان مذکورہ علامتوں میں سے, اوجتمعت علامات الذکور مع علامات الاناث, یا اکٹھی ہو گئی مذکر کی علامتوں کے ساتھ مؤنث کی علامتیں, یعنی دونوں علامتیں ظاہر ہو گئیں, کما اذا خرجت لحیتوں وظہر له ثدی فمشکل, جیسے کہ اس کی داڑھی بھی نکل آئی اور اس کی چھاتی بھی ظاہر ہو گئی, فمشکل, تو پھر یہ خنسا مشکل ہے. اب خنسا مشکل کے احکام بیان کرنے لگے ہیں, آگے یہ خنسا مشکل کے احکام ہیں اس لیے کیونکہ یہ علامتوں سے طے ہو جائے گا, پتہ لگ جائے گا یہ مرد ہے تو مردوں والے سارے احکام تمام زندگی کے لیے, اور اگر عورت ہے تو عورت والے تمام احکام تمام زندگی کے لیے, لیکن اگر وہ خنسا مشکل ہے پھر کیا کریں گے, تو اب وہ احکام بیان کرنے لگے ہیں. بات سمجھ میں آ گئی, مرد یا عورت کے ہونے کا پتہ چل جائے پھر تو احکام کا بھی پتہ چل گیا, وہ مرد نکلا ہے تو مرد کے احکام, عورت نکلا تو عورت کے احکام, لیکن اگر خنسا مشکل ہو پھر اس کے پھر کیا کریں گے, تو اب صرف یہ خنسا مشکل کے احکام بیان ہو رہے ہیں. تو کہتے ہیں وَيَقِفُ بَيْنَ صَفِّ الرِّجَالِ وَالنِّسَائِ, اور یہ کھڑا ہوگا مردوں اور عورتوں کی صف کے بیچ میں, اس کی الگ صف ہوگی, نہ مردوں کے ساتھ کھڑا ہوگا نہ عورتوں کے, کون خنسا مشکل. بھائی کیوں کہتے ہیں, اس لیے کیونکہ مرد اور عورت اکٹھے نماز پڑھیں تو مرد کی نماز نہیں ہوتی بھائی, تو اگر یہ عورتوں کی صف میں کھڑا ہوا اور اس نے نماز پڑھی اور ہو سکتا ہے یہ مرد ہو تو پھر اس کی نماز نہیں ہوگی, توجہ ہے
جی,
تو پھر تو اس کی نماز ہی نہیں ہوگی. اور اگر یہ حقیقت میں کیا ہو, عورت ہو اور یہ مردوں کی صف میں کھڑا ہو جائے تو پھر تو اس کے دائیں بائیں جو مرد ہیں ان کی بھی نماز نہیں ہوگی, جو اس کے بالکل پیچھے ہے اس کی بھی نماز نہیں ہوگی. تو لہذا مردوں یا عورتوں میں نہ کھڑا ہو, اگر مردوں یا عورتوں میں کھڑا ہوگا یا تو اس کی اپنی نماز نہیں ہوگی یا اس کے ساتھ والوں اور پیچھے والوں کی نماز نہیں ہوگی, لہذا اپنی الگ صف بنا کر کھڑا ہو. طریقہ سمجھ میں آ گیا. تو کہتے ہیں وَيَقِفُ بَيْنَ صَفِّ الرِّجَالِ وَالنِّسَائِ, یہ مردوں اور عورتوں کی صف کے بیچ میں کھڑا ہوگا, فَإِنْ قَامَ فِي صَفِّهِنَّ أَعَادَ, اگر یہ عورتوں کی صف میں کھڑا ہوا أَعَادَ تو پھر اپنی نماز لوٹائے گا, پھر دہرائے گا, کیونکہ مرد کی نماز عورت کے ساتھ کھڑے ہو کر نہیں ہوتی, ہو سکتا ہے یہ مرد ہو. وَفِي صَفِّهِمْ يُعِيدُ من بھی جمبئی ہی و من خلف ہو بھی حضائی ہی, اور مردوں کی صف میں اگر یہ ہوا تو نماز لوٹائیں گے, من بھی جمبئی ہی, وہ مرد جو اس کے دونوں جانب میں ہیں, و من خلف ہو بھی حضائی ہی, اور وہ جو اس کے پیچھے ہے اس کے برابر میں, یعنی جو اس کے بالکل پیچھے ہے وہ بھی کیا کریں گے, اپنی نمازیں دہرائیں گے, کیونکہ ہو سکتا ہے یہ عورت ہو بھائی. وصلى بقناعٍ, اور یہ نماز پڑھے گا قناع کے ساتھ, قناع کہتے ہیں دوپٹے کو, اوڑھنی, عورت کی جو اوڑھنی ہوتی ہے دوپٹا, وصلى بقناعٍ, اور یہ اوڑھنی کے ساتھ نماز پڑھے گا, ولا يلبس حريرا وحليا, اور یہ ریشم اور زیور نہیں پہنے گا, یہ ریشم اور زیور نہیں پہنے گا, کیونکہ ہو سکتا ہے یہ مرد ہو اور مرد کے لیے تو ریشم اور زیور حرام ہے. ولا يكشف عند رجل وامرأة, اور اپنا بدن نہیں کھولے گا کسی مرد یا عورت کے پاس, اپنا بدن نہیں کھولے گا کسی مرد یا عورت کے پاس. بھائی آپ نے کتاب الکراہیہ میں پڑھا تھا کہ مرد دوسرے مرد کا کتنا بدن دیکھ سکتا ہے اور ایک عورت دوسری عورت کا کتنا بدن دیکھ سکتی ہے اور باقی کتنا حصہ ستر میں داخل ہے, وہ تفصیل آپ وہاں پڑھ چکے ہیں. تو یہ نہ مرد کے سامنے اپنا بدن کھولے کیونکہ ہو سکتا ہے یہ عورت ہو, اور نہ عورت کے سامنے اپنا بدن کھولے کیونکہ یہ ہو سکتا ہے مرد ہو بھائی. تو جو حصہ عورت کا عورت کے لیے دیکھنا جائز ہے وہ بھی وہاں نہ کھولے بھائی. بات سمجھ میں آ گئی, شرمگاہ کی بات نہیں ہو رہی کہ اس کو شرمگاہ کا تو ڈھانپنا فرض ہے, وہ تو کرے گا ہی, اس کے علاوہ جس حصے کا دیکھنا مرد کا مرد کے بدن کا جتنا حصہ دیکھنا جائز ہے یا عورت کے بدن کا جتنا حصہ دیکھنا جائز ہے وہ حصہ بھی کہیں نہ کھولے. بات سمجھ میں آ گئی. یہ معنی ہے ولا یکشف عند رجل و امرأت, اور اپنا بدن نہ کھولے کسی مرد یا عورت کے پاس, ولا یخلو بہ غیر محرم رجل او امرأت, اور خلوت نہ کرے اس کے ساتھ محرم کے علاوہ کوئی مرد یا عورت. خلوت یعنی اکیلا بھی اس کے ساتھ محرم کے علاوہ کوئی نہ رہے, محرم کے علاوہ کوئی نہ رہے. کیونکہ اگر اکیلا اس کے ساتھ کوئی رہتا ہے, مثلا کسی مرد کے ساتھ رہتا ہے, تو ہو سکتا ہے یہ عورت ہو, پھر تو یہ خلوت حرام ہو گئی. بات سمجھ میں آ گئی؟ تو یہ خلوت نہ کرے علاوہ محرم کے کسی مرد یا عورت کے ساتھ. ولا یسافر بلا محرمین, اور یہ سفر نہ کرے بغیر محرم کے, کوئی نہ کوئی محرم اس کے ساتھ سفر کرے, کیونکہ ہو سکتا ہے یہ عورت ہو, اور عورت کے لیے تو بغیر محرم کے سفر جائز نہیں, تو احتیاط اسی میں ہے کہ محرم کے ساتھ سفر کرے. وکرہ للرجل والمرأۃ ختنته, اور مکروہ ہے مرد کے لیے بھی اور عورت کے لیے بھی اس کا ختنہ کرنا. بات سمجھ میں آ گئی؟ بھائی مثلا ایک خنسا مشکل ہے, بالغ ہونے کے بعد اب بڑا ہے, اب مسلمان ہوا ہے, اب وہ ختنے کی سنت پر عمل کرنا چاہتا ہے. بچہ ہے, بچے کا تو کوئی بھی ختنہ کر لے, اس میں تو بات سمجھ میں آ گئی, اس کی بات نہیں ہو رہی. بڑا ہے, بالغ ہے, ختنہ نہیں کیا, وہ ختنہ کروانا چاہتا ہے, تو نہ کوئی مرد اس کا ختنہ کر سکتا ہے اور نہ عورت. مرد اس لیے نہیں کہ ہو سکتا ہے یہ عورت ہو, اور عورت اس لیے نہیں کہ ہو سکتا ہے یہ کیا ہو, مرد ہو. یہ مانا ہے وکرہ للرجل والمرأۃ ختنته, اور مکروہ ہے مرد کے لیے اور عورت کے لیے اس کا ختنہ کرنا. پھر کیا کریں بھائی؟ کہتے ہیں اس کا طریقہ یہ ہے کہ اس کے لیے ایک باندی خریدی جائے. کیا کیا جائے؟ باندی خریدی جائے, اور پھر وہ باندی جو ہے وہ اس کا ختنہ کرے, کیونکہ باندی اس کے لیے خریدی ہے, تو گویا اس کی مملوک ہو گئی. اور باندی کے ساتھ تو مرد کے لیے ازدواجی تعلقات قائم کرنا جائز ہوتا ہے, ایک دوسرے کی شرمگاہ دیکھ سکتے ہیں, تو لہذا باندی اس کی شرمگاہ دیکھ سکتی ہے, لہذا وہ اس کا ختنہ کر دے گی, اور پھر اب باندی کی ضرورت نہ رہی. یہ بیت المال سے باندی خریدیں گے, کس سے؟ بیت المال. پھر باندی کو دوبارہ بیچ کر پیسے واپس بیت المال میں جمع کروا دیں گے. طریقہ سمجھ میں آیا؟ تو کہتے ہیں وتبتاع امت تختنہ ان ملک مالن, کہ خریدی جائے گی ایک ایسی باندی جو اس کا ختنہ کرے اگر یہ مالک ہے مال کا, یعنی اگر خود مالدار ہے. وَإِلَّا فَمِن بَيْتِ الْمَالِ, اور اگر ایسا نہیں یعنی یہ مالدار نہیں ہے, تو بیت المال سے باندی خریدی جائے گی, اور پھر اس کے بعد ثُمَّ تُبَاعُ, پھر اس باندی کو بعد میں بیچ دیا جائے گا. فَإِن مَاتَ قَبْلَ ظُهُورِ حَالِهِ لَمْ يُغْسَلْ وَيُتَيَمَّمْ, اگر یہ مر گیا اپنی حالت کے ظاہر ہونے سے پہلے ہی, یعنی طے ہی نہیں ہو سکا یہ مرد ہے یا عورت, اب اس یہ مر گیا, اب غسل دینا ہے, کیا کریں؟ کہتے ہیں غسل نہیں دیا جائے گا, اس کو تیمم کروا دیں گے. اس لیے کیونکہ غسل اگر مرد دیتے ہیں تو ہو سکتا ہے یہ عورت ہو, اور اگر عورتیں تو غسل دیتی ہیں تو ہو سکتا ہے یہ مرد ہو, اور اس صورت میں تو جائز نہیں ہے. بات سمجھ میں آ گئی؟ تو کہتے ہیں فَإِن مَاتَ قَبْلَ ظُهُورِ حَالِهِ لَمْ يُغْسَلْ وَيُتَيَمَّمْ, اگر یہ مر گیا اپنی حالت کے ظاہر ہونے سے پہلے ہی تو اس کو غسل نہیں دیا جائے گا. وَيُتَيَمَّمُ, اور اس کو تیمم کروایا جائے گا. یوتیمم فیل, بھائی اس کا کیا معنی خود بتلا رہے ہیں, مین تیمم, یہ فیل کس سے ہے؟ تیمم سے ہے. وَهُوَ جَعْلُ الْغَيْرِ ذَا تَيَمُّمٍ, اور وہ دوسرے کو تیمم والا بنانا, دوسرے کو یہاں یعنی اس کو تیمم والا بنا دیا جائے گا, یعنی اس کو تیمم کروا دیا جائے گا. کہتے ہیں وَيُتَيَمَّمُ مِنَ التَّيَمُّمِ, یہ تیمم سے فعل ہے. وَهُوَ جَعْلُ الْغَيْرِ ذَا تَيَمُّمٍ, اور وہ کسی دوسرے کو تیمم والا بنانا یعنی کسی دوسرے کو تیمم کروانا. وَإِنَّمَا لَا يُشْتَرَى لَهُ جَارِيَةٌ تَغْسِلُهُ, بھائی سوال, آپ نے کہا اس کو غسل نہ دیں, اس کو تیمم کروا دیں. بھائی آپ نے ختنے کے لیے کہا تھا باندی خرید لے, یہاں بھی ایک باندی خرید لیتے ہیں اور وہ باندی اس کو غسل دے دے. کہتے ہیں نہیں, یہ اب مر گیا اور مرنے کے بعد اب باندی کے لیے جائز نہیں ہوتا اپنے آقا کے بدن کو دیکھنا, لہذا باندی غسل نہیں دے سکتی. کہتے ہیں وہ ان نما لا یشترا لہو جاریتن تغسلہ، اور اس کے لیے ایسی باندی نہیں خریدی جائے گی جو اس کو غسل دے دے، لان الجاریت لا تکون مملوکتن لہو بعد الموت، اس لیے کیونکہ باندی جو ہے وہ اس کی موت کے بعد اس کی مملوک نہیں ہو سکتی. اذ لو کانت لجاز غسل الجاریت لسیدہا اذا لم یکن خنسا، اس لیے کیونکہ اگر ایسا ہوتا، اگر باندی موت کے بعد بھی کیا ہوتی، مملوک ہوتی. اذ لو کانت یعنی لو کانت کا ذالک، اذ لو کانت یعنی اگر ایسا ہوتا، کیا معنی ایسا ہوتا کہ موت کے بعد بھی باندی آقا کی مملوکہ ہوتی، تو لجاز غسل الجاریتی لسیدہا، تو باندی کا اپنے آقا کو غسل دینا جائز ہوتا، اذا لم یکن خنسا، جب وہ خنسا نہ ہوتا، کوئی اور مالک، بھائی عام مالک ہوتا جو خنسا نہیں ہے، عام مالک ہے، عام مالک ہے، اگر باندی مرنے کے بعد بھی مملوک ہوتی تو باندی کے لیے جائز ہوتا، وہ اپنے آقا کو غسل دے سکتی ہے، حالانکہ غسل دینا اس کے لیے جائز نہیں، کیونکہ آقا کے مرنے کے بعد اب وہ آقا کی مملوکہ نہ رہی، کیونکہ وہ مر چکا ہے، اب وہ مالک بننے کی صلاحیت نہیں ہے اس میں. بات سمجھ میں آ گئی. تو کہتے ہیں اذ لو کانت لجاز غسل الجاریت لسیدہا اذا لم یکن خنسا، اگر ایسا ہوتا تو باندی کے لیے بھی اپنے آقا کو غسل دینا جائز ہوتا جب وہ خنسا نہ ہوتا. وکان ھذا اولا من غسل الرجل الرجلا، اور یہ زیادہ لائق ہوتا مرد کو مرد سے غسل دینے کے مقابلے میں. ویسے تو مرد کو مرد غسل دیتے ہیں، اگر یہ جائز ہوتا تو مرد کے بجائے ہم کہتے باندی غسل دیا کرے، کیونکہ یہ زیادہ اولا ہے، کیونکہ باندی کے لیے تو اپنے آقا کی شرمگاہ دیکھنا جائز ہوتا، لیکن یہ ایسا جائز نہیں ہے، اس لیے یہ باندی نہیں خریدیں گے. ترجمہ سمجھ میں آ گیا، دوبارہ ترجمہ دیکھ لیں. اذ لو کانت سے، اگر ایسا ہوتا تو باندی کے لیے جائز ہوتا اپنے آقا کو غسل دینا جب وہ خنسا نہ ہوتا، اور یہ بہتر ہوتا مرد کا مرد کو غسل دینے سے. ولا یحضر مراهقا غسل میت، مراهق کہتے ہیں جو قریب البلوغ ہو، بالغ ہونے کے جو قریب ہے، بالغ ابھی نہیں ہوا، اس کو مراهق کہتے ہیں. کہتے ہیں ولا یحضر مراهقا غسل میت، اور حاضر نہ ہو یہ خنسا مشکل مراهقا، مراهق ہونے کی حالت میں، غسل میت، میت کے غسل میں، جب کسی میت کو غسل دیا جا رہا ہو اور یہ خنسا مشکل مراهق ہے، بالغ ہونے کے قریب ہے، تو یہ کسی بھی غسل میت میں حاضر نہ ہو، یعنی کسی کو میت کو غسل دینے میں وہاں موجود نہ ہو، کیونکہ یہ بالغ ہونے کے قریب ہے، تو یہ بالغ کی طرح ہی ہے تقریباً، تو اس کے لیے وہاں حاضر نہیں ہونا چاہیے، کیونکہ اگر مرد کو غسل دیا جا رہا ہے ہو سکتا ہے یہ عورت ہو، اور اگر عورت کو غسل دیا جا رہا ہے تو ہو سکتا ہے یہ مرد ہو، لہذا اس کو وہاں نہیں ہونا چاہیے غسل دیتے وقت. یہ مانا ہے ولا یحضر مراهقا غسل میت، اور حاضر نہ ہو خونسا مشکل مراهق ہوتے ہوئے میت کے غسل میں. وندب تسجیت قبری، اور مستحب ہے پردہ کرنا اس کی قبر کا، یعنی ڈھانپنا اس کی قبر کا. تسجیہ کہتے ہیں سجا یسجی تسجیتن، تسجیہ کہتے ہیں کہ جب عورت کو قبر میں دفناتے ہیں تو چادروں کے ساتھ ارد گرد پردہ کر لیتے ہیں. کیا کرتے ہیں؟ پردہ کر لیتے ہیں. اس کو تسجیہ کہتے ہیں کہ اس کو ڈھانپ لیا تاکہ کسی بے پردگی نہ ہو، کہ اس کے احترام کے طور پر، کہ جیسے زندگی میں وہ مردوں سے پردہ کرتی تھی، اپنے آپ کو چھپا کر رکھتی تھی، تو مرنے کے بعد بھی اس کے احترام میں تاکہ وہ چھپی رہے سب نظروں سے، ہر اعتبار سے. بات سمجھ میں آ گئی. تو اس کو تسجیہ کہتے ہیں. تو کہتے ہیں ورنہ دوبت تسجیت قبری ہی، اور مستحب ہے خنسا مشکل کی قبر پر کو ڈھانپنا اور پردہ کرنا. قد مر معنى التسجيه في باب الجنائز، کہتے ہیں تسجیہ کا معنی گزر چکا ہے باب الجنائز کے اندر. یہ باب الجنائز بھائی دوسری کسی اور جلد میں جو گزرا ہے وہاں اس کی طرف اشارہ کر رہے ہیں. ويوزع الرجل بقرب الإمام ثم هو ثم المرأة إذا صلي عليهم. صورت یہ کہ تین جنازے اکٹھے آ گئے، ایک مرد کا جنازہ ہے، ایک عورت کا جنازہ ہے اور ایک خنسا مشکل کا ہے. اب ان کو کس ترتیب سے رکھیں؟ ایک ہی جنازہ پڑھیں گے نا تینوں کا ملا کر اکٹھا، تو ان کو رکھیں کس ترتیب سے؟ کہتے ہیں امام کے سب سے قریب مرد کو رکھیں، اس سے آگے خنسا کو رکھیں اور اس سے آگے عورت کو رکھیں. بات سمجھ میں آ گئی؟ تاکہ عورت مردوں کی نظر سے سب سے دور ہو اور خنسا اس کے بعد ہو اور جو مرد ہے وہ سب سے قریب ہو. کہتے ہیں ویوزع الرجل بقرب الامام، اور مرد کو رکھا جائے گا امام کے قریب. ثم ہوا، پھر خنسا مشکل کو. ثم المرأة، پھر عورت کو. اذا صلی علیہم، جب ان پر نماز پڑھی جائے، یعنی جب ان کی نماز جنازہ پڑھی جائے. لیکون جنازۃ المرأة ابعد من عیون الناس، تاکہ عورت کا جنازہ لوگوں کی نظر میں سے سب سے زیادہ دور ہو. ثم الخنسا، پھر خنسا کا جنازہ دور ہو. فَإِن تَرَكَهُ أَبُوهُ وَابْنًا فَلَهُ سَهْمٌ وَلِلِابْنِ سَهْمَانِ. بھئی اب میراث کے مسائل، خنسا مشکل کے میراث کے مسائل بیان کرنے لگے ہیں. اس میں اختلاف ہے کہ خنسا مشکل کو میراث میں سے کتنا حصہ ملے گا. امام اعظم ابو حنیفہ رحمہ اللہ فرماتے ہیں کہ خنسا کو مرد فرض کریں اور پھر حساب لگائیں اس کو کتنا حصہ ملتا ہے، پھر خنسا کو مؤنث فرض کر کے دوبارہ حساب لگائیں کتنا حصہ ملتا ہے، تو جو اقل ہوگا، جو کم حصہ بنے گا جس صورت میں، وہ حصہ اس کو دے دیا جائے گا. توجہ ہے؟ کیا مسئلہ؟ کیا امام صاحب کیا فرماتے ہیں کہ خنسا کو مرد فرض کر کے ایک دفعہ حساب لگا لو پورے میراث کا، اور پھر اس کو عورت فرض کر کے دوبارہ میراث کا حساب لگا لو. جس صورت میں خنسا کو کم مل رہا ہے وہ صورت اختیار کر لو. اگر اس کو مرد فرض کرنے کی صورت میں کم ملتا ہے تو اس کو مرد فرض کر کے وراثت تقسیم کر دو، اور اگر اس کو عورت فرض کرنے کی صورت میں حصہ کم ملتا ہے تو اس کو عورت فرض کر کے میراث تقسیم کر دو، اور اس کو تھوڑا حصہ دے دو. بات سمجھ میں آ گئی؟ اب اس کے بعد یاد رکھیے، ادھر دیکھیے. ایک شخص کا انتقال ہوتا ہے، میراث کے مسائل بھائی، ایک شخص کا انتقال ہوتا ہے، اس کے صرف دو بیٹے وارث ہیں اور کوئی وارث نہیں، تو یاد رکھو اس جتنی جائیداد ہے اس کے دو حصے کر دیں گے، آدھا حصہ ایک بیٹے کو اور آدھا حصہ دوسرے بیٹے کو. دوسری صورت، ایک شخص کا انتقال ہوا اور اس کا ایک بیٹا ہے اور ایک بیٹی ہے اور کوئی وارث نہیں ہے، تو یاد رکھیے اس صورت میں لذکر مثل حظ الانثیین، مذکر کو دو مؤنث جتنا حصہ ملے گا، یعنی جو بیٹا ہے اس کو دو بیٹیوں کو فرض کر لیں گے، تو گویا کل تین بیٹیاں ہو گئیں اس آدمی کی، اور تین میں سے تین بیٹیاں ہیں تو کل مال کے تین حصے کر دیں گے، ایک حصہ ایک بیٹی کو دے دیں گے اور دو حصے وہ بیٹے کو دے دیں گے کیونکہ وہ دو بیٹیوں کے برابر ہے. طریقہ سمجھ میں آ گیا اچھی طرح؟ دو بیٹے ہوں تو تقسیم کس طرح کرتے ہیں جائیداد؟ دو بیٹے ہوں اگر آدھا آدھا، اور اگر ایک بیٹا اور ایک بیٹی ہو تو بیٹے کو بیٹی سے دگنا ملتا ہے، تو تین حصے کریں گے، بیٹے کو دو حصے اور بیٹی کو ایک حصہ. لہذا اب صورت یہ، ادھر دیکھیے، ایک شخص کا انتقال ہوا، اس کا ایک بیٹا ہے اور ایک خنسا ہے، ایک بیٹا اور ایک خنسا مشکل. اب اس خنسا مشکل کو کون سا حصہ دیں گے؟ ابھی بتلایا امام صاحب فرماتے ہیں کہ خنسا کو اقل حصہ دیں گے، پہلے اس کو مرد فرض کر لو اور پھر عورت فرض کر لو، جس صورت میں اس کا حصہ کم بنتا ہے وہ اس کو دے دو. تو اب کون کون ہے وارث؟ ایک بیٹا اور ایک خنسا ہے، اس خنسا کو بیٹا فرض کرو تو دو بیٹے ہو گئے، دو بیٹوں کو کتنا ملتا ہے؟ آدھا آدھا، آدھا. گویا خنسا کو آدھا ملے گا اگر اس کو مرد فرض کریں. دوسری صورت بناؤ، اس خنسا کو عورت فرض کرو، گویا ایک بیٹا اور ایک بیٹی ہیں، ایک بیٹا اور ایک بیٹی ہیں، تو اب کس طرح تقسیم کریں گے؟ بیٹے کو دگنا اور بیٹی کو ایک گنا، گویا تین حصے کر دیں گے. گویا بیٹی ہونے کی صورت میں خنسا کو سلس ملے گا. کیا ملے گا؟ سلس ملے گا. تو بیٹے ہونے کی صورت میں نصف مل رہا تھا اور بیٹی ہونے کی صورت میں سلس یعنی تیسرا حصہ مل رہا ہے، معلوم ہوا یہ کم ہے، تو لہذا اس کو سلس دے دیں گے. کیا دے دیں گے؟ سلس. طریقہ سمجھ میں آ گیا. تو کہتے ہیں فَإِن تَرَكَهُ أَبُوهُ وَبَنًا, اگر اس خنسا کو چھوڑا اس کے باپ نے, وَبَنًا اور ایک بیٹے کو, فَلَهُ سَحْمٌ, تو اس خنسا کے لیے ایک حصہ ہوگا, وَلِلِبْنِ سَحْمَانِ, اور بیٹے کے لیے دو حصے. طریقہ سمجھ میں آ گیا کیونکہ اس کو اقل حصہ دیا. وَعِنْدَ الشَّعْبِيِّ رَحِمَهُ اللَّهُ تَعَالَى, اور امام شعبی رحمہ اللہ, یہ امام ابو حنیفہ رحمہ اللہ کے اساتذہ میں سے ہیں, ان کے نزدیک, لَهُ نِصْفُ النَّصِيبَيْنِ, اس کے لیے دونوں حصوں کا نصف ہوگا. دونوں حصوں کا یعنی مرد ہونے کی صورت میں اس کو کیا ملتا ہے وہ بھی آپ نوٹ کر لیں, پھر اس کو عورت فرض کر کے حساب لگائیں اور دونوں حصوں کو جمع کر لیں اور اس کو پھر آدھا دے دیں. توجہ ہے ادھر دیکھیں. ابھی ہم نے صورت بنائی, خنسا کو مرد فرض کیا تھا, لڑکا فرض کیا تھا تو کتنا مل رہا تھا؟ نصف. اور اس کو مؤنث فرض کیا تو کتنا مل رہا ہے؟ ثلث. تو امام شعبی فرماتے ہیں دونوں کو جمع کر لو, آدھا اور ثلث جمع کر لو, آدھے کو اور ثلث کو جمع کر لو, اور اس آدھے اور ثلث کو جمع کر کے اس کا آدھا دے دو, اس کا
آدھا دے دو.
یوں سمجھو, دوبارہ سنو, دوبارہ سنو. ایک شخص کے دو بیٹے ہوں تو جائیداد کس طرح تقسیم کرتے ہیں؟ آدھا آدھا. اور اگر ایک بیٹا اور ایک بیٹی ہو تو بیٹے کو بیٹی سے دگنا ملتا ہے, یعنی بیٹی کو آدھا ملتا ہے, بیٹے کے مقابلے میں آدھا آدھا ملتا ہے. تو دونوں حصوں کو جمع کر لیں گے, مذکر کے فرض کرنے کی صورت میں جو حصہ ملا اور پھر مؤنث فرض کرنے کی جو صورت میں ملا, ان دونوں کو جمع کرو اور اس کا آدھا خنسا کو دے دو. اس کا آدھا وہ کس طرح ہوگا آگے ہم حساب کرتے ہیں بھائی. تو کہتے ہیں وَعِنْدَ الشَّعْبِيِّ رَحِمَهُ اللَّهُ, اور امام شعبی رحمہ اللہ کے نزدیک, لَهُ نِصْفُ النَّصِيبَيْنِ, اس کے لیے دونوں کے حصوں کا آدھا ہوگا, یعنی خنسا مشکل کے لیے. اور وہ کتنا ہوگا بھائی؟ دونوں حصوں کا آدھا, دونوں حصوں کا آدھا. وہ کتنا بنتا ہے؟ کہتے ہیں وزا, زا اس میں اشارہ ہے, وہ آپ کہتے ہیں نا ہاضا, یہ ہا تنبیہ کی ہوتی ہے اور زا کیا ہوتا ہے اس میں اشارہ, تو یہ اشارہ ہے اس کی طرف کہ وہ دو حصوں کا نصف کیا ہوگا. کہتے ہیں وزا, اور وہ جو ہے ثلاثۃ من سبعۃ, سات میں سے تین ہوگا. دونوں حصوں کا نصف کتنا بنے گا؟ سات میں سے تین, یعنی کل مال کے سات حصے کر دیں گے, تین دے دیں گے خنسا کو اور چار دے دیں گے بیٹے کو. یہ کون فرما رہے ہیں؟ امام یوسف رحمہ اللہ. بھائی امام شعبی رحمہ اللہ نے کیا فرمایا تھا؟ دونوں حصوں کا نصف دو. اب اس دونوں حصوں کا نصف کیسے دینا ہے؟ آگے امام ابو یوسف رحمہ اللہ بھی اس کی تشریح کرتے ہیں اور امام محمد رحمہ اللہ بھی اس کی تشریح کرتے ہیں کہ امام شعبی رحمہ اللہ کا یہ جو قول ہے دونوں حصوں کا نصف, اس کا کیا مطلب ہے, کتنا دیں گے؟ تو امام ابو یوسف رحمہ اللہ فرماتے ہیں کہ امام شعبی کے قول کا مطلب یہ ہے کہ سات میں سے تین حصے دے دو خنسا کو, چار حصے کس کو دے دو؟ بیٹے کو, اور تین حصے کس کو دے دو؟ خنسا کو دے دو. بات سمجھ میں آ گئی. یہ معنی ہے کہ وزا ثلاثۃ من سبعۃ عند ابی یوسف رحمہ اللہ, اور دونوں حصوں کا نصف جو ہے وہ سات میں سے تین ہے امام ابو یوسف رحمہ اللہ کے نزدیک. وخمسۃ من اثنی عشر عند محمد رحمہ اللہ, اور وہ جو ہے بارہ میں سے پانچ ہے امام محمد رحمہ اللہ کے نزدیک. امام شعبی نے کیا فرمایا؟ دونوں حصوں کا نصف دے دو. صاحبین نے امام شعبی کے قول کو لیا ہے. امام صاحب تو کیا فرماتے تھے؟ آسان قول تھا, دونوں حصوں میں سے جو اقل ہے وہ دے دو. خنسا کو مذکر فرض کر کے بھی اس کا حصہ نکال لو, پھر مؤنث فرض کر کے بھی اس کا حصہ نکال لو, جون سا والا اقل ہو وہ اس کو دے دو. صورت سمجھ میں آ گئی. جبکہ دوسرا قول امام شعبی کا ہے, وہ کیا فرماتے ہیں؟ دونوں حصوں کا نصف دے دو. اب دونوں حصوں کا نصف کیسے ہوگا, تو وہ کتنا ہوگا؟ تو امام ابو یوسف رحمہ اللہ نے اس کی تفسیر کی اور فرمایا وہ سات میں سے تین ہے, جبکہ امام محمد رحمہ اللہ نے اس کی تفسیر کی اور فرمایا امام شعبی رحمہ اللہ کے قول کا مطلب یہ ہے کہ اس خنسا کو بارہ میں سے پانچ حصے دے دو, بارہ میں سے پانچ خنسا کو دے دو اور سات حصے بیٹے کو دے دو. توجہ ہے، جائیداد کے 12 حصے کر لو، 5 حصے کس کو دے دو؟ خنسا کو، اور 7 حصے بیٹے کو دے دو. یہ مانا ہے وَخَمْسَةٌ مِّنْ اِثْنَيْ عَشَرَ عِنْدَ مُحَمَّدٍ رَحِمَهُ اللَّهِ، اور 5 ہوں گے 12 میں سے امام محمد رحمہ اللہ کے نزدیک. یہاں تک بات سمجھ میں آ گئی؟ دیکھیے اب اسی کی تفصیل، ساری جو میں نے تفصیل بیان کی یہ صاحب شرح وقایہ بیان کر رہے ہیں. دیکھیے کتاب پر، اے علم جان لے تو، ان عند ابی حنیفہ رحمہ اللہ تعالی لہو اقل النصیبین، کہ امام ابو حنیفہ رحمہ اللہ کے نزدیک خنسا مشکل کے لیے 2 حصوں میں سے کم حصہ ہوگا. ایونظر الی نصیبہ ان کان ذکرن، یعنی دیکھا جائے گا اس کے حصے کی طرف اگر وہ مذکر ہو. و الی نصیبہ ان کان انثی، اور اس کے حصے کی طرف اگر وہ مؤنث ہو، یعنی دونوں صورتوں میں حساب کر کے نکال لیں گے. فایم منہما یکون اقل فلہ ذالک، پس ان دونوں میں سے جو کم تر ہوا وہ اس خنثی مشکل کے لیے ہوگا، تو وہ کم تر اس کے لیے ہوگا. بات سمجھ میں آ گئی؟ اور یہ بھی یاد رکھنا فتویٰ امام ابو حنیفہ رحم اللہ کے قول پر ہے بھائی. ففی ہذہ الصورت میراثہ علی تقدیر الانوثۃ اقل فلہ ذالک، پس اس صورت کے اندر اگر اس خنثی کی میراث مؤنث ہونے کی تقدیر پر اقل ہوئی تو فلہ ذالک، تو وہ اس کے لیے ہوگی، تو وہ اس کے لیے، یعنی اقل، اگر مؤنث ہونے کی تقدیر پر اس کی میراث کم ہے تو وہ کم اس کو دے دیں گے. اب اس کی صورت بھی بیان کرنے لگیں. فَإِن تَرَكَتْ زَوْجًا وَجَدَّتًا وَأَخًا لِأَبٍ وَأُمٍّ هُوَ خُنْسًا. بھائی یہ نقشہ بناؤ بھائی، کتاب لکھیں بھائی کاپی پر، میراث کے مسائل ہیں یہ، تو تب بہتر حل ہوتے اگر آپ کو علم میراث آتا بھائی. لیکن علم میراث آپ انشاءاللہ سادسہ میں جا کے تفصیل کے ساتھ پڑھیں گے، یہاں بس کچھ میں سوالات کروا دیتا ہوں جو یہاں وہ ذکر کر رہے ہیں. کاغذ قلم نکال لیا بھائی، سب سے اوپر لکھیں عند ابی حنیفہ رحمہ اللہ، یہ امام صاحب کے نزدیک ہے. عند ابی حنیفہ رحمہ اللہ، اب ایک لکیر کھینچیں بھائی، 3-4 انچ کی لکیر صفحے کے اوپر سیدھی، لکیر کے اوپر سیدھی، دائیں سے بائیں، دائیں سے بائیں ایک چھوٹی سی لکیر کھینچ دیں 3-4 انچ کی. اس لکیر کے پہلے کنارے پر جو دائیں طرف ہے، اس کنارے کے ساتھ ہی نیچے لکھ دیں زوجن، زوجن. درمیان میں لکیر کے لکھیں جدتن، نیچے لکیر کے نیچے جدتن. اور آخری کنارے پر لکھیں لکیر کے نیچے خنسا، خنسا. بات سمجھ میں آ گئی؟ اب اس خنسا کے ساتھ بریکٹ میں رجل لکھ دیں. اب ہم اس کو رجل فرض کر کے مسئلہ نکالتے ہیں، خنسا کے ساتھ بریکٹ میں رجل لکھ دیں، بین القوسین رجل لکھ دیں بھائی. اب وارث کون کون ہیں؟ خاوند ہے، زوج خاوند کو کہتے ہیں، جدتن دادی ہے، اور خنسا ہے ایک. اس خنسا کو ہم نے رجل فرض کر لیا، خنسا. اور یہ کون ہے؟ دیکھو کتاب پر، فَإِن تَرَكَتْ زَوْجًا وَجَدَّتًا، اگر مرنے والے نے ایک خاوند چھوڑا، یعنی مرنے والی بیوی کا انتقال ہوا ہے، خاوند چھوڑا، وَجَدَّتًا اور دادی کو چھوڑا، وَأَخًا لِأَبٍ وَأُمٍّ، اخن لی ابیوں و امین، یعنی حقیقی بھائی. ایک ہوتا ہے حقیقی بھائی، یعنی حقیقی بھائی کس کو کہتے ہیں؟ ماں باپ دونوں کے ایک ہوں، ماں باپ دونوں کے ایک ہوں تو یہ حقیقی بھائی ہے. اگر صرف باپ ایک ہے، مائیں الگ الگ ہیں تو اس کو علاتی بھائی کہتے ہیں، اور اگر صرف ماں ایک ہے اور باپ الگ الگ ہیں تو اس کو اخیافی بھائی کہتے ہیں. مثلا دیکھو ایک آدمی نے 2 شادیاں کی ہیں، تو ایک بیوی سے ایک بیٹا، دوسری بیوی سے دوسرا بیٹا، یہ دونوں کا باپ تو ایک ہے لیکن مائیں الگ، یہ دونوں علاتی بھائی کہلائیں گے. اور اگر ماں ایک ہے اور باپ الگ ہیں، ایک عورت نے زید سے شادی کی تھی، اس سے ایک بیٹا ہوا، پھر زید مر گیا، اس عورت نے بعد میں عمر سے شادی کر لی، اب عمر سے اس کا دوسرا بیٹا ہوا، اب یہ دونوں کی، ان دونوں کی ماں تو ایک ہے لیکن باپ الگ الگ ہیں، ان کو کہتے ہیں اخیافی بھائی، اخیافی بھائی بہن. بات سمجھ میں آ گئی؟ اور اگر ماں اور باپ دونوں ہی ایک ہوں تو ان کو کہتے ہیں حقیقی بھائی بہن. یہاں جو ذکر ہو رہا ہے وہ آخن لی ابن و امین، یعنی ماں باپ شریک بھائی، یعنی حقیقی بھائی، دونوں کے باپ بھی ایک اور ماں بھی ایک ہے. تو اس کو ہم نے کیا فرض کیا؟ رجل، یعنی یہ بھائی ہے. یہ کیا ہے؟ رجل کے ساتھ آگے لکھ لیں بھائی، تاکہ آپ کو بعد میں اشکال نہ ہو کہ یہاں رشتہ کون سا ہے. بھائی بھائی، یا رجل کے بجائے یوں لکھ لیتے آخون، لیکن چلیں جو بھی کر لیں، چاہے رجل لکھ لیں چاہے آخون لکھ دیں یا دونوں لکھ لیں. اچھا جی، تو یہ بھائی بنتا ہے اگر ہم نے اس کو مرد فرض کیا. یاد رکھو جب خاوند ہو اور بیوی کی کوئی اولاد نہیں تو خاوند کو ملتا ہے نصف. خاوند کے نیچے لکھیں نصف، نون صاد فا، جلدی جلدی لکھیے بھائی، نصف، نون صاد فا، نصف. اور جدہ دادی جو ہے، دادی کا حصہ ہوتا ہے سدس، چھٹا حصہ، اس کے نیچے سدس لکھیں، سدس حروف کے ساتھ لکھیں، سین دال سین، سدس. اور یہ جو بھائی ہوتا ہے یہ عصبہ ہوتا ہے، اس کے نیچے لکھیں عصبتن، عین صاد با اور گولتا، عصبتن. دیکھیے بھائی، خامند کو مل رہا ہے نصف اور جدہ کو مل رہا ہے سدس، اور عصبہ جو ہے وہ باقی بچنے والا سارا مال لے جاتا ہے. عصبہ کیا کرتا ہے؟ یہ جن کے حصے مقرر ہیں نا، ان کو ذوی الفروض کہتے ہیں، حصوں والے. یہ زوج بھی حصے والا ہے، اس کا حصہ نصف ہے. جدہ بھی حصے والی ہے، اس کا حصہ سدس ہے. اور جو بھائی ہوتا ہے وہ عصبہ ہوتا ہے. تو جب نصف اور سدس جمع ہو گئے تو مسئلہ بنے گا چھ سے. یہ جائیداد کس سے تقسیم ہوگی؟ چھ، یعنی کل جائیداد کے چھ حصے کریں گے. تو یہ جو زوج ہے نا، زوج، زوج کے اوپر جو لکیر کا حصہ ہے شروع کا، اس حصے کے اوپر چھ لکھ دیں واضح سا تاکہ نظر آئے. یہ چھ سے ہم مسئلہ بنا رہے ہیں، یہ خاوند کا حصہ نہیں ہے. خاوند کا حصہ اس کے نیچے لکھیں گے، یہ چھ سے ہم مسئلہ بنا رہے ہیں. طریقہ سمجھ میں آ گیا؟ چھ کا نصف کتنا؟ تین. دیکھو زوج کو نصف دینا ہے نا، تو چھ میں سے تین زوج کا حصہ، تو زوج کے نصف لکھا تھا نیچے، اس نصف کے نیچے تین لکھ لیں، اس نصف کے نیچے تین لکھ لیں، یہ زوج کا حصہ. اچھا، چھ کا سدس کتنا؟ ایک. یہ ایک دادی کا حصہ، تو جدہ کے نیچے ایک لکھ لیں. تین اور ایک کتنے ہو گئے؟ چار. چھ میں سے چار نکل گئے، کتنے رہ گئے؟ دو. یہ باقی کا مال ہے، یہ سارا بھائی کا ہو گیا، یہ خنسا کا حصہ ہو گیا، اس کے نیچے دو لکھیں. طریقہ سمجھ میں آ گیا؟ اب نیچے ذرا دو لکیریں چھوڑ کر پھر یہی مسئلہ دوبارہ لکھیں، پھر لکیر لگائیں، پھر لکیر لگائیں، نیچے لکھیں زوجن، جدتن، جدتن، اور خنسا لکھیں آگے. اب خنسا کے ساتھ بین القوسین یوں کریں، اختن لکھ لیں، اختن. امرأ لکھنے کی ضرورت نہیں ہے، بات سمجھ میں آ گئی، بس اختن لکھ لیں. اب ان کو کتنا ملے گا؟ یاد رکھو خاوند کو اسی طرح نصف ملے گا، خاوند کے نیچے نصف لکھیں. جدہ کو سدس ملے گا، جدہ کے نیچے سدس لکھیں. اور خنسا جب یہ بہن ہو، بہن ایک ہو، تو اس کو نصف ملتا ہے، تو اس کے نیچے نصف لکھیں، نصف لکھیں. جی، مسئلہ اسی طرح پھر چھ سے بنے گا. چھ سے مسئلہ بنائیے، اوپر چھ لکھیں، زوج کے اوپر چھ واضح کر کے لکھیں. چھ کا نصف کتنا؟ تین. یہ زوج کا حصہ، تو نصف کے نیچے تین لکھ لیں. چھ کا سدس کتنا؟ ایک. یہ جدہ کا حصہ، لہذا سدس کے نیچے ایک لکھ لیں. اور پھر چھ کا نصف دینا ہے خنسا کو، وہ کتنا ہے؟ تین. تو ادھر بھی تین لکھ دیں، نصف کے نیچے پھر تین لکھ دیں. اب ان کو ذرا جمع کریں، تین اور ایک چار، چار اور تین سات. مسئلہ بنایا تھا چھ سے اور حصے ہو گئے سات، تو یہاں عول ہوگا. تو چھ کے ساتھ اوپر جہاں چھ لکھا تھا اس کے ساتھ لکھیں عول، چھ کے ساتھ لکھیں عول. اور اس عول کے آگے اب نیچے کتنے حصے ہیں؟ سات. تو عول کے ساتھ سات لکھ دیں، یہ چھ کا عول ہو گیا سات سے، یعنی مسئلہ سات سے بن جائے گا. مسئلہ کس سے بن جائے گا؟ سات سے. اب مجھے بتائیے، دیکھیے بھائی، خنسا کو اگر، خنسا کو اگر مرد فرض کریں تو کتنا مل رہا ہے؟ छह में से दो यानी सुलुस मिल रहा है, तवज्जो है,
जी
छह में से दो मिल रहा है। और खुनसा को अगर औरत फर्ज करें तो कितना मिल रहा है, सात में से
साढ़े
तीन,
तीन
सात का निसफ कितना होता है, साढ़े तीन, गोया निसफ के करीब करीब है, निसफ तो नहीं लेकिन निसफ के
करीब
करीब करीब है। तो किस सूरत में खुनसा को कम मिल रहा है जी, मर्द फर्ज करने की सूरत में कम मिल रहा है, लिहाजा यहां इसको मर्द वाला हिस्सा दे देंगे। तरीका समझ में आ गया जी। अब देखिए किताब पर, तो कहते हैं फइन तरकत ज़ौजन व जद्दतन व अखन लिअबिन व उम्मिन हुवा खुनसा, अगर मरने वाली बीवी ने छोड़ा खावंद को और दादी को और हकीकी भाई को जो कि खुनसा है, फाला तकदीर इल उनूसती, तो उसको मुअन्नस फर्ज करने की तकदीर पर, लहू सलासतुम मिन सबातिन, उसके लिए तीन होंगे, कितने में से, आप देख रहे हैं मुअन्नस फर्ज करने की सूरत में सात में से कितने मिल रहे थे, अभी आपने कापी पर किया, सात में से तीन होंगे। यह माना है कि फाला तकदीर इल उनूसती लहू सलासतुम मिन सबातिन, कि मुअन्नस फर्ज करने की सूरत में उसके लिए सात में से तीन होंगे, वह आला तकदीर इस जुकूरती, और मुजक्कर फर्ज करने की सूरत में इस नानी मिन सित्ततीन, उसके लिए दो हैं छह में से, छह में से दो
दो
हैं,
है।
फलहू हाजा, तो खुनसा के लिए ये होगा, ये दो, छह में से दो, ले अन्नहू अकल्लु जालिका, इसलिए क्योंकि ये उससे कम है, ले अन्न सुलुस अकल्लु मिन सलासतिल असबाई, मालूम हुआ मर्द फर्ज करो तो कितना मिला, छह में से दो, और ये छह का सुलुस है, और सात में से तीन दो, वो निसफ के करीब है, सात का सुलुस कितना होगा, जरा मुझे ये बताएं। देखो देखो इस तरह करो, सात का जरा एक को अलग कर लो, छह, छह का सुलुस कितना,
दो
दो, और एक जायद है, एक का सुलुस कितना होगा, एक बटा तीन, यानी ये नहीं, यू कहो सात है ना, सात के दो हिस्से करो, एक को जरा अलग कर लो और छह को अलग, छह का सुलुस कितना हुआ, दो, और ये जो एक रह गया था उसका भी सुलुस निकालो, तो सात का सुलुस गोया क्या बना, दो और एक सुलुस, नहीं समझ में आया, सात के दो हिस्से करो भाई, सात के सुलुस निकालना मुश्किल है, सात के में से छह अलहदा करो, उसका सुलुस अलहदा निकालो, और एक जो सातवां है उसका सुलुस अलहदा, छह अलहदा किया उसका सुलुस कितना बना, दो, और एक का सुलुस, वो एक सुलुस बन गया, एक सुलुस बन गया, तो दो और एक सुलुस, ये सात का सुलुस है, सात का सुलुस कितना,
दो और एक सुलुस,
नहीं समझ में आया, नहीं समझ में आया, जरा कॉपी पे लिखें, कॉपी पे जरा जल्दी करें, लिखें जरा नीचे करके लिखें, दो सवालों से जरा एक दो लकीरें छोड़कर, सात लिखो, सात सात, हिंदसों में लिखो, हिंदसों में सात बराबर है, बराबर है, लिखो बराबर है, कि अलामत डालो उसके सामने, बराबर है, एक जमा छे, एक और फिर बीच में जमा की अलामत लगाओ, जमा की अलामत और फिर छे, लिख लिया, देखा ये एक जमा छे क्या है, वही सात है ना, हाँ, तो इस छे के नीचे छे का सुलुस लिख दो, दो, और एक का सुलुस कितना है, एक बटा तीन,
एक बटा तीन
एक बटा तीन, तो देखा ये दो सही, एक बटा तीन, दो पूरा और एक सुलुस, ये है सात का सुलुस। तो देखो ऊपर जब इसको मर्द फर्ज करें, अब वो कॉपी पे नजर रखो, इसको मर्द फर्ज करें तो छह में से दो मिल रहा है यानी सुलुस मिल रहा है, और सात में से इसको तीन मिल रहा है, मालूम हो ये सुलुस से ज्यादा है, क्योंकि सात का सुलुस तो अभी हमने निकाला कितना है, दो सही एक बटा तीन, यानी दो पूरा और एक सुलुस, और इसको दो पूरा एक सुलुस मिल रहा है या तीन मिल रहा है, तीन मिल रहा है, तो ये तो ज्यादा है, मालूम हुआ इस सूरत में ज्यादा मिल रहा है, और वो मर्द फर्ज करने की सूरत में अकल मिल रहा है, तो वो सूरत इख्तियार कर लेंगे, बात समझ में आ गई। ये माना है, कहते हैं लिअन्न सुलुस अकल्लु मिन सलासतिल असबाई, इसलिए क्योंकि सुलुस जो है वो कम है, किससे, सलासतिल असबा से, सात में से तीन का क्या माना, इधर देखो, सात में से तीन का क्या माना, ایک چیز کے سات حصے کرو اور اس میں سے تین لے لو، یہی مانا ہے نا. تو ایک چیز کے جب سات حصے کرو گے تو ہر حصہ کیا کہلائے گا؟ سبع، سبع کیا کہلائے گا؟ سبع کہلائے، سبع با پر بھی ضمہ ہے، سبع یہ ساتواں حصہ. تو سات میں سے تین کا کیا مانا؟ تین سبع، تین سبع یعنی ثلاثۃ اصبع. ایک صورت میں کیا مل رہا ہے اس کو؟ ثلث. ایک صورت میں ثلاثۃ اصبع مل رہا ہے، اور ثلث ثلاثۃ اصبع سے کم ہوتا ہے. بات سمجھ میں آ گئی؟ کہتے ہیں لِأَنَّ الثُّلُثَ أَقَلُّ مِنْ ثَلَاثَةِ الْأَصْبَعِ، اس لیے کیونکہ ثلث جو ہے وہ ثلاثۃ الاصبع سے کم ہوتا ہے. لِأَنَّ الثُّلُثَ السَّبْعَةِ، اس لیے کیونکہ سات کا ثلث جو ہے، کتنا تھا سات کا ثلث ابھی ہم نے نکالا؟ دو اور ایک ثلث، دو اور ایک، خود بتلا رہے ہیں اثنانِ وثلثٌ واحدٌ، دو اور ایک ثلث ہے. یہ پھر دیکھو لِأَنَّ الثُّلُثَ السَّبْعَةِ اثنانِ وثلثٌ واحدٌ، اس لیے کیونکہ سات کا ثلث جو ہے وہ دو اور ایک ثلث ہے. وَثَلَاثَةُ أَصْبَاعِ السَّبْعَةِ ثَلَاثَةٌ، اور سات کے ثَلَاثَةُ الْأَصْبَاعِ وہ تین ہے. وہ کیا ہے؟
تین.
ثَلَاثَةُ الْأَصْبَاعِ، سات میں سے کتنا دیا؟ تین. سات میں سے کتنا دیا؟
تین.
یہ کیا ہے؟ ثَلَاثَةُ الْأَصْبَاعِ. کس کا ثلاثۃ الاصبع ہے؟ سات کا. یہ سات کا ثلاثۃ الاصبع، یہ مانا ہے. وَثَلَاثَةُ أَصْبَاعِ السَّبْعَةِ، اور سات کا جو ثلاثۃ الاصبع ہے، ثلاثۃ وہ کتنا ہے؟
تین
ہے. ادھر دیکھو، سات کا ثلث کتنا؟ دو پورا اور ایک ثلث، اور سات کا ثلاثۃ الاصبع کتنا؟
تین.
تو معلوم ہوا یہ زیادہ ہے، وہ بھی سات کا ثلث نکالا تھا اور یہ بھی سات کا ثلاثۃ الاصبع ہے، سات سے دونوں نکال رہے ہیں تو یہ زیادہ ہے، تو ثلث معلوم ہوا اقل ہوا، تو وہ ولی صورت اختیار کر لیں گے. بات سمجھ میں آ گئی؟ بلکہ اس میں ایک اور چھوٹا سا عمل کر لیں، ایک چھوٹا سا عمل. ابھی بھی آپ کو پتہ نہیں چل رہا ہوگا کہ کون سا حصہ زیادہ ہے، وہ جو آپ نے سوالات کیے ذرا ان پہ نظر رکھیں. تو یہاں ہم ایک اور عمل کر لیتے ہیں، اس سے آپ کو سمجھ میں آ جائے گا کہ کس صورت میں خنسا کو زیادہ مل رہا ہے اور کس صورت میں خنسا کو کم مل رہا ہے. کہ ان دونوں مسئلوں کو ہم ایک ہی عدد سے بنا لیتے ہیں. اوپر والے مسئلے میں کل مال کے چھ حصے کیے تھے اور اس میں سے خنسا کو دو ملے، نیچے والے مسئلے میں کل مال کے سات حصے کیے تھے اور خنسا کو تین ملے. اب ہم یوں کرتے ہیں کہ ایک ہی عدد سے دونوں مسئلے بنا لیتے ہیں، یعنی دونوں کو ایک ہی جنس والا بنا لیتے ہیں. اور اس کا طریقہ یہ ہے کہ اوپر والے مسئلے سے نیچے والے مسئلے کو ضرب دے دیں اور نیچے والے مسئلے سے اوپر والے مسئلے کو ضرب دے دیں. اوپر والا مسئلہ بنایا ہے چھ سے، اس چھ کے ساتھ نیچے والے سارے مسئلے کو ضرب دے دیں گے، اور نیچے والا مسئلہ بنایا ہے سات سے، اس کے ساتھ اوپر والے سارے مسئلے کو ضرب دے دیں گے. تو پھر آپ کو فرق واضح نظر آ جائے گا. بھائی کیا کرنا ہے؟ اوپر والا مسئلہ جس عدد سے بنایا ہے اس عدد کے ساتھ نیچے والے سارے مسئلے کو ضرب دینی ہے، اور نیچے والے مسئلہ جس عدد سے بنایا ہے اس کے ساتھ اوپر والے سارے مسئلے کو ضرب دینی ہے. تو دونوں مسئلے ایک ہی عدد سے بن جائیں گے، اور آپ کو دونوں میں اس طرح فرق کا پتہ چل جائے گا کہ کس صورت میں خنسا کو کم مل رہا ہے اور کس صورت میں خنسا کو زیادہ مل رہا ہے. دوسرا سوال کس سے بنا؟ آل کرنے کے بعد وہ سات سے بنا ہے. ذرا یوں کریں، اس سات کے ساتھ اوپر والے سارے مسئلے کو ہم ضرب دیتے ہیں، ٹھیک ہے؟ کس کے ساتھ؟ کیوں سات سے کیوں ضرب دے رہے ہیں؟ کیونکہ نیچے والا مسئلہ کس سے بنا ہے؟ سات سے. تو اب ہم دیکھتے ہیں دونوں کو ایک جیسا کر لیتے ہیں، ایک جیسا کر لیتے ہیں. سات کے ساتھ چھ کو اوپر ضرب دو، جو مسئلہ بنایا تھا سات چھ کے بیالیس، چھ کے ساتھ تھوڑا سا الگ کر کے بیالیس لکھ لیں. سات چھ کے بیالیس، جلدی جلدی کریں بھائی، چھ کے ساتھ لکھ لیں بیالیس، علیحدہ پتہ لگے، مکس نہ ہو بھائی، چار سو چھبیس نہ بن جائے. بیالیس لکھ لیا. ہاں اسی سات کے ساتھ نیچے زوج کا حصہ تین ہے، اس کو بھی ضرب دیں. سات یہ اکیس، تین کے نیچے اکیس لکھ لیں، تین کے نیچے اکیس لکھ لیں، زوج کا حصہ نیچے لکھا تھا نا، ہاں اس زوج کے نیچے 21 لکھ دیں، جدہ کا حصہ ایک تھا اس کو 7 × 7 اس کے نیچے 7 لکھ لیں، خنسا کا حصہ 2 تھا 7 × 2 = 14 2 کے نیچے 14 لکھ لیں. کیا مانا؟ کل مال کے 42 حصے کرو، 21 حصے کس کو دے دو؟ زوج کو. 7 حصے کس کو دے دو؟ جدہ کو. اور 14 حصے کس کو دے دو؟ خنسا کو. اب ذرا نچلے والے سوال پہ آئیے، اوپر والا مسئلہ کس سے بنا تھا؟ اول 6 سے، اس 6 کے ساتھ ابھی سارے مسئلے کو ضرب دیتے ہیں. یہ مسئلہ دوسرا کس سے بنا ہے؟ 7 سے بنا ہے نا، آل کرنے کے بعد 7 سے بنا ہے. اوپر والے مسئلے کو کس سے ضرب دی؟ اس 7 سے. اب اوپر والے مسئلے سے اس کو ضرب دے دو، اوپر والا مسئلہ پہلے کس سے بنا تھا؟ 6 سے. اب 6 کے ساتھ اس کو ضرب دو، 7 × 6 = 42، 7 کے آگے 42 لکھ دو. دیکھو یہ بھی اسی سے بن گیا. نیچے 6 سے 3 کو بھی ضرب دیں، 6 × 3 = 18، زوج کا حصہ ہو گیا 18. سدس جدہ کے حصے کو بھی دیں، 6 × 6 = 6، جدہ کا حصہ ہو گیا 6. اور خنسا کا حصہ 3 ہے، 6 × 3 = 18، اس کو بھی ضرب دے دیں. بات سمجھ میں آ گئی؟ دیکھا، اگر مرد فرض کریں تو اوپر والی صورت میں 42 میں سے 14 دینے پڑتے ہیں، اور عورت فرض کریں تو نیچے والے حصے میں 42 میں سے 18 دینے پڑتے ہیں. دیکھو وہی صورت ہے، 42 حصے اوپر بھی کیے، 42 ہی نیچے بھی کیے، اور کس صورت میں کم مل رہا ہے؟ اوپر والی صورت میں. اب فرق سمجھ میں آ گیا دونوں کا؟ تو اس لیے اوپر والی صورت اختیار کریں گے، مرد والی صورت، اور اس کو اتنے حصے دے دیں گے. چلیے بس بھائی، ھذا ھو المرام، اللہ اعلم بحقیقت الکلام.